नमस्कार, फ्रिडम चौतारी पडकास्टको 65 श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दाहाल। आज हामी चर्चा गर्दैछौ युट्युब मार्फत प्रवाह भइरहेका भिडियो सामग्रीहरू र ती सामग्रीहरू उत्पादन गर्ने युट्युबरहरूको बारेमा। युट्युबबाट टेलिभिजन सामग्री प्रवाह गर्ने टेलिभिजन पत्रकार र कार्यक्रम सञ्चालकहरूको ठूलो जमात नेपालमा बढेको छ। यस्ता च्यानलहरू लोकप्रिय पनि भइरहेका छन्। सँगसँगै यी च्यानलहरूमा विकृतिजन्य हल्ला, अश्लील र उत्तेजक सामग्री अनि समाजलाई अहित हुने सामग्री छन् भनेर आलोचना र गुनासा पनि बढेका छन्। यस सन्दर्भमा नेपालमा सक्रिय युट्युब च्यानलका सञ्चालकहरूको काठमाडौँमा एक भेला भयो र सो भेलाले अनलाइन टेलिभिजनहरूको संगठन बढाउने र आचार संहिता तर्जुमा गर्ने जस्ता विषयहरूमा छलफल गरेका छन्। यस छलफलमा चारजना विज्ञ व्यक्तित्वहरूले आफ्नो सुझाव र विचार दिनुभएको छ। छलफलमा हुनुहुन्छ वरिष्ठ पत्रकारहरू तारानाथ दाहाल र शिव गाउँले, वरिष्ठ अधिवक्ता बोणबहादुर कार्की अनि अनलाइन पत्रकारिताका जानकार प्रवेश सुवेदी। छलफल चलाउँदै हुनुहुन्छ राजु सुवेदी, जो अन्नपूर्ण टिभी नामक अनलाइन टिभीका सञ्चालक हुनुहुन्छ र साथमा पत्रकार जीवन भण्डारी पनि। सुनौ अनलाइन टिभी र खास गरी युट्युब च्यानलहरूका बारेमा यो रोचक र समय सान्दर्भिक बहस आजको पडकास्टमा।
नमस्कार, म राजु सुवेदी। आज अनलाइन पत्रकारिता, विशेष गरी युट्युब प्लेटफर्मलाई आधार बनाएर व्यावसायिक पत्रकारिता गरिरहनु भएका, देशभरबाट युट्युब च्यानल अनलाइन टेलिभिजन सञ्चालन गर्नुभएका साथीहरूको प्रथम भेला तथा अन्तर्क्रिया कार्यक्रमको उद्देश्य र विषयवस्तु बारे पत्रकार जीवन भण्डारीलाई प्रकाश पारिदिनु हुनका लागि म अनुरोध गर्दछु।
हामी अनलाइन टेलिभिजन सञ्चालन गरिरहेका र अन्यलमा परिरहेकाहरू हामी आज एउटा ऐतिहासिक दिनमा छौँ। यो छलफलको उद्देश्यका बारेमा अलिकति प्रश्न पारिरहन त त्यति धेरै नपर्ला, किन भन्दा धेरैलाई थाहा नै छ छलफल छ। खास गरेर म एफएम जेनेरेसनको मान्छे, अर्थात् सञ्चारको विकासका क्रममा कहिले पत्रिका आयो, कहिले साप्ताहिक पत्रिका आयो, कहिले चाहिँ रेडियो आयो, कहिले चाहिँ डेली पेपर आयो, कहिले चाहिँ अनलाइनहरू आयो, टेलिभिजन आयो, गर्दा गर्दै अहिले चाहिँ युट्युब च्यानलहरूको जमाना आइरहेको छ। फेरि अब के आउँछ त्यो चाहिँ अब आविष्कारकहरूले आविष्कार गर्दै होलान्, त्यसपछि फेरि यसलाई उजेल अवश्य पार्छ। यो सधैँभरिका लागि हामी यसरी रहन सक्दैनौँ। राम्रा काम गरेका मान्छेहरू च्यानलहरूप्रति पनि हेर्ने दृष्टिकोण नराम्रो भयो। अनलाइन टेलिभिजनहरूमा विकृति विसङ्गतिहरू पनि देखियो, त्यसमा कसैले गाइड गरिदिए हुन्थ्यो, कसैले केही गरिदिए हुन्थ्यो र कसैले एउटा मर्यादाभित्र ल्याइदिए हुन्थ्यो भन्ने सबैलाई लागिरह्यो र कसैले गरिदिए हुन्थ्यो भन्ने भयो। अनि साथीहरूले पनि आफ्नो आफ्नो तरिकाले विभिन्न तर्फबाट पहलहरू पनि प्रयासहरू पनि गरिरहनु भयो। विभिन्न तरिकाले मिलेर कसैले आँट गर्नु भएन, कसैलाई के भएन, कसैलाई के आइडिया भएन, विभिन्न हुँदाहुँदै पनि होइन यो ढिलो भइसक्यो, अब यसमा चाहिँ हामीले विकृति गर्दै गयौँ, यसले नियन्त्रण गरिरहेन भने कतिपय ठाउँमा जाँदा युट्युबे भनेर गाली गरेको शब्दहरू होइन, पत्रकारै होइन, यो त युज गर्न आएको, मिसयुज गर्न आएको एउटा चाहिँ कुनै व्यापारी दलाल हो जस्तो गरी गाली गरेको त्यो नजरले हेरेको देख्दाखेरिमा चाहिँ चसक्क मन छोएर चाहिँ होइन, हामी पनि त आखिर काम गरिरहेका छौँ, पत्रकारिता गरिरहेका छौँ, बरु के गरेर हामी मर्यादित हुने हो, के गरेर विकृति विसङ्गतिर मान सम्मान पाउनु पर्ने हो, त्यसको लागि बरु हामी गर्न तयार छौँ, त्यो गर्नुपर्छ भन्ने लागेर चाहिँ हामी यसरी छलफल गरौँ न त। खास गरेर हामीलाई दुईवटा प्रश्नमा, एउटा त दुरुपयोग गरेर मानमर्दन गरेर पत्रकारिताको मर्यादाभित्र रहेन भनेर भन्ने प्रश्नहरू छन्, त्यो प्रश्नमा आज तारा दाई, शिव दाई, त्यसै गरी बोणबहादुर सर अनि चाहिँ हाम्रो प्रवेशजीले हामीलाई गाइड गर्नुहुनेछ र हामी त्यसमा प्रतिबद्ध रहनेछ। उहाँहरूको अग्रज अनुभवका आधारमा हामीले आफूलाई कसरी परिमार्जित गरेर लैजानुपर्छ भन्ने लाग्छ। अनि कतिपयलाई फेरि होइन हामी यसरी गर्नु पर्दैन, हामी जे गर्छौँ भ्युज बढाउने कुरा हो, पैसा आउने कुरा हो, जे भन्छन् भन्छन् भन्दै गयो भने आज त दुई चार दिन त गरौँला, तर पछि फेरि कहीँ छिर्न नपाउने, कसैले नस्वीकार्ने, कहीँ निषेध गर्नेसम्मको स्थिति हुने र त्यही बाहनामा विकृति भयो भन्ने बाहनामा चाहिँ सरकारले वा राज्यले विभिन्न तरिकाले हामीलाई निमोट्ने बाहना पनि बन्न सक्छ। त्यति बेला फेरि हाम्रो क्यामेरा बेच्न पर्ने र क्यामेरा नै बेरोजगार, हामी त बरुहरू केही गरौँला, क्यामेरा नै बेरोजगार भएर क्यामेरामा खिया लाग्न पर्ने स्थिति आउन सक्छ। त्यो चुनौती एकदम टटारो देखिरहेको छ, त्यस कारणले त्यो कुरालाई पनि मध्यनजर गरेर हामी मर्यादामा आउनुपर्छ, एउटा चाहिँ फ्रेमभित्र आउनुपर्छ भन्ने कुरामा हामी सबै प्रतिबद्ध हौँ भन्ने आह्वान गर्नका लागि, र त्यो आह्वान सँगसँगै हामी सँगै रहौँ र विकृति जसले गर्छ त्यसलाई पनि सम्झाएर हुन्छ कि फकाएर हुन्छ कि ओरिएन्टेसन गरेर हुन्छ कि के गरेर हुन्छ, विकृति नगरौँ प्लिज भन्नका लागि चाहिँ हामीले यो भेलाको आयोजना गरेका हौँ। हामी युट्युबहरू पनि एउटा शालीनतापूर्वक काम गर्नेहरू पनि छौँ, तिनीहरूलाई धेरैले नचिनेका हुन्छन्, तर उल्टो सुल्टो गर्ने, जे पा त्यही गर्ने, अर्थात् पागलपना गर्नेहरू झन् चर्चित छन् होला, तर तिनीहरूलाई हेर्ने दृष्टिकोण अवश्य पनि फरक हुन्छ र विकृति विसङ्गतिबाट चाहिँ हामी मुक्त भएर मर्यादित भएर राम्रो गर्दै जानेछौँ। र पत्रकारिताको एउटा अबको मेरो बुझाइ के हो भने अबको दशक युट्युबको दशक, अर्थात् अबको दशक अनलाइन टेलिभिजनको दशक हुनेछन्, अब अरू सञ्चार माध्यमहरू विस्थापित हुनेछन् भन्ने कुरा हामीले विभिन्न कुराबाट हामीले पुष्टि गरिसकेका छौँ र त्यो हुँदै गर्दा हामी अब व्यवस्थित भएर त्यो कुरालाई स्थापित गर्दै व्यवस्थित गर्दै र अरूलाई चुनौती दिने अवस्थामा पुग्नको लागि हामी दुईटा कुरामा हामी कटिबद्ध हुनुपर्छ. एउटा, हामी आफ्नो मर्यादालाई भुल्नु हुँदैन, र दोस्रो, हामी सङ्गठित भएर अगाडि बढ्नुपर्छ. सङ्गठित भएर अगाडि बढ्यो भने हामीलाई दुःख पर्दा, अप्ठ्यारो पर्दा, कहिले राज्यले दुःख दिन्छ, कसै कुनै व्यापारीले दुःख दिन्छ, कहिले कुनै व्यक्तिले दुःख दिन्छ, अनि पत्रकारिता गर्दै गर्दा सबैलाई खुसी पार्न सकिँदैन. कसै कोही खुसी हुन सक्छन्, कोही बेखुसी हुन सक्छन्. ती बेखुसी गर्नेले चाहिँ हामीलाई टार्गेट गर्न सक्छन्. त्यति बेला तपाईँ एक्लै कराएर केही हुनेवाला छैन. त्यति बेला सङ्गठन चाहिन्छ, संस्था चाहिन्छ, समूह चाहिन्छ. त्यस कारणले पनि हामीले यो आवश्यकता महसुस गरेर हामीले आएका छौँ, र यो कुराहरूलाई चाहिँ सबैजनाले ध्यान दिनुहुनेछ. र यहाँहरू सबै सहभागी भएर, सङ्गठन भएर, सक्रिय सहभागी भएर, आफैले आफैलाई एकचोटि पुनर्विचार गरेर साँच्चै म सही बाटोमा जान आवश्यक छ, हामी सबै सही बाटोमा जान आवश्यक छ, तत्कालका लागि सस्तो लोकप्रियताबाट हामी मुक्त हुन आवश्यक छ, त्यो विचारबाट मुक्त हुन आवश्यक छ भन्ने कुराको लागि सबैलाई आग्रह गर्न चाहन्छु.
उहाँले उद्देश्य र विषयवस्तुबारे प्रकाश पारे जानुभयो. मैले आजका आदरणीय वक्ताहरूलाई जोड्न चाहन्छु. सबैभन्दा पहिला आदरणीय प्रवेश सुवेदी सर, जसले यो अनलाइन पत्रकारितालाई नजिकबाट निहाल्नु भएको छ, अध्ययन अनुसन्धान गर्नुभएको छ भन्ने मलाई लाग्छ. उहाँलाई आज हामी विशेष गरी यो अनलाइन टेलिभिजन पछिल्लो विधा जुन छ, यसलाई कसरी व्यवस्थित रूपमा, मर्यादित रूपमा अगाडि बढाउन सकिन्छ, यो विषयमा उहाँका सुझाव सहित उहाँलाई म केही बोलिदिनका लागि अनुरोध गर्दछु.
हाम्रो जीवनजीले अघि भनेअनुसार पनि रेगुलेसनको कुरो, खास गरी इन्टरनेटको कन्टेन्टलाई, इन्टरनेटका प्लेटफर्महरूलाई कसरी रेगुलेट गर्ने भन्ने विषयमा चाहिँ अहिले हाम्रोमा मात्र होइन संसारभर टाउको दुखाइ बस सफलको छ. यसो गरे यसै होला भनेर एउटा कन्क्रिट स्ट्रक्चरमा पुगेको कुनै पनि देश, कुनै पनि देशको कानुन संविधान छैन. यो अहिलेको कुरो भयो. लगत्तै हामी 5G, त्यसपछि आर्टिफिसियल इन्टेलिजेन्सको तपाईँको एडभान्समेन्ट, भर्चुअल रियालिटीको कुराहरू छ, तपाईँको भिजुअल मिडियामा पनि 360 भिडियोहरूको इन्ट्रोडक्सन छ. यसले गर्दाखेरि हामी 2-4 वर्षमै प्रविधिमा यसरी जम्प गर्दैछौँ कि जुन अहिले हामी इमेजिन गर्न सक्ने अवस्थामा छैनौँ. हामी त त्यसको एकदमै सुरुवाती चरणमा छौँ. र अहिले नै देखिएका चिजहरूलाई चाहिँ हामीलाई रेगुलेट गर्न यति गाह्रो भइरहेछ भने इमेजिन गर्नुहोस् 5-7 वर्षभित्र आउने एकदमै रेभोल्युसनरी टेक्नोलोजिजहरूलाई रेगुलेट गर्नलाई चाहिँ हामीलाई कस्तो होला भन्ने कुरामा यहाँ मात्र होइन संसारभर नै बहस जारी छ. इन्टरनेट कसरी रेगुलेट गर्ने भन्ने कुरामा केही समस्या भए पनि प्रिन्सिपलहरूमा त्यति ठुलो समस्या छैन. किन प्रिन्सिपलमा समस्या छैन भने यो मिडियम नयाँ आएको हो, तर अल्टिमेटली यो भनेको बोल्ने, सुन्ने अथवा लेख्ने, पढ्ने, सूचनाको उत्पादन, ग्रहण भन्दा ठुलो कुरो के? सूचनाको उत्पादन कसले गर्न पाउँछ पाउँदैन, र सूचनाको ग्रहण कसले गर्न पाउँछ पाउँदैन भन्ने कुरामा हाम्रा सिद्धान्तहरू प्रष्ट छ. अनि कस्तो सूचना चाहिँ संवेदनशील हुन्छ, व्यक्तिगत हुन्छ, कस्तो सूचना सार्वजनिक सरोकारको हुन्छ भन्ने कुरामा पनि हाम्रा सिद्धान्तहरूमा कुनै कन्फ्युजन छैन. त्यो भएकोले झट्ट हेर्दाखेरि ओहो भद्रगोल छ, युट्युब बनाएको छ, फेसबुक बनाएको छ, ट्विटर बनाएको छ, इन्स्टाग्राम बनाएको छ, अनलाइन न्युज पोर्टल बनाएको छ, ब्लग बनाएको छ, फोरम बनाएको छ, के बनाएको छ, यी फरक फरक हिसाबले चलिरहेको छ नि. यी छुट्टा छुट्टैलाई कसरी चाहिँ कानुन बनाउने, यिनलाई कसरी ठेगान लाउने भन्ने एउटाको छ, अथवा एथरीलाई चाहिँ कसरी चाहिँ म आइडेन्टिटी कार्ड भिरेर हिँडौँ भन्ने समस्या छ, होइन? तपाईँ एउटा आइडियाबाट जानुभयो भने तपाईँ भेगै भेगमा फर्स्ट. तर क्लियर के छ भने तपाईँ जसरी काम गर्नुहोस्, जुनसुकै मिडियम युज गर्नुहोस्, यो भनेको सूचनाको विनिमय भन्दा अरू थोक होइन. त्यो भएकोले सिद्धान्तमा हामी अल्झिनुपर्ने, कन्फ्युज हुनुपर्ने कारण छैन. अब जब हामी सिद्धान्तमा प्रष्ट छौँ भने हामीलाई रेगुलेट गर्नलाई अलरेडी एक्जिस्टिङ कानुनहरू धेरै हदसम्म पर्याप्त भएर, धेरै साथीहरूले अनलाइनको लागि कानुन छैन, सोसियल मिडियाको लागि कानुन छैन, अर्कोको लागि कानुन छैन भनेर जुन कन्फ्युज हुनुहुन्छ, त्यो कुरामा तपाईँहरू कन्फ्युज नहुनुहोस्. कस्तो सूचना चाहिँ उत्पादन गर्न पाइने, कस्तो सूचना उत्पादन गर्न नपाइने, कस्तो सूचना सुन्न हेर्न पाइने, कस्तो सूचना सुन्न हेर्न नपाइने भन्ने कुरो हाम्रो भइराखेकै कानुनले तिनमा इन्टरनेट भन्ने कुरो छिरिएको होस् वा नहोस्, तिनमा युट्युब भन्ने कुरो होस् वा नहोस् प्रष्ट छ. त्यही कानुन जुन प्रिन्टलाई लागू हुन्छ, जुन टेलिभिजनलाई लागू हुन्छ, जुन तपाईँ चाहिँ टुडी खेलमा चर्को स्वरमा हजारौँ मान्छेहरूको बिचमा बोल्दाखेरि लागू हुन्छ, त्यो नै युट्युब, ट्विटर, फेसबुक सबैलाई लागू हुन्छ. यसरी जाँदाखेरि कानुनी रूपमा जुन समस्या छ त्यसमा हामी टाउको दुखाउनु पर्दैन होला. केही समय परिस्थिति अनुसार आउने त्यसको संशोधनहरू, केही स्पेसिफिक तपाईँको नेचरहरू नयाँ मिडियमले केही उ गरेको आउँछ, तर जति हामीले समस्या देख्छौँ त्यो लेभलको समस्या अब दुईटा कुरा यहाँ साथीहरूले उठाउनु भएको छ, एउटा चाहिँ हामीलाई पत्रकार मानिएन भनिएन। अब यसमा मेरो अलिकति फरक धारणा हुन सक्छ है, सबै मान्छे सबै कन्टेन्ट क्रिएटर पत्रकार हुन जरुरी छ कि छैन? हामी त इन्टरनेटको लागि कन्टेन्ट प्रड्युस गरिरहेछौँ, त्यसको नेचर एकदमै डाइभर्स छ, त्यसको इन्टरटेनमेन्ट भ्यालु छ, त्यसको चाहिँ न्युज भ्यालु पनि होला, त्यसको इन्फर्मेसन डिस्ट्रिब्युसनको भ्यालु होला। सबै कन्टेन्ट जर्नालिस्टिक कन्टेन्ट त हुँदैन, हुन जरुरी छैन। र जर्नालिस्टिक कन्टेन्ट चाहिँ भयङ्कर ठुलो चिज, अरू कन्टेन्ट चाहिँ वैयात पनि होइन, सबै कन्टेन्टको आफ्नो आफ्नो ठाउँको भ्यालु हुन्छ। तर सबै मान्छे पत्रकार हुनुपर्छ कि पर्दैन? सबै कन्टेन्ट क्रिएटरले चाहिँ पत्रकारकै आइडी बोकेर हिँड्नुपर्छ कि पर्दैन? मलाई लाग्छ पर्दैन। तर किन चाहिँ पत्रकार हुन चाहियो त, किन चाहिँ पत्रकार हुने रहर गरियो त भन्ने कुरामा फेरि एउटा कारण छ, त्यो चाहिँ हाम्रो सोसाइटीले, पार्टिकुलरली नेपाली सोसाइटीले पत्रकारिता क्षेत्रलाई दिएको एक किसिमले सम्मान भन्नुहोस्, अर्को किसिमले तपाईँको एडिसनल प्रिभिलेज। सम्मानको असम्मान त कुनै पेसाले ग्रहण गरेको सम्मानलाई चाहिँ हामीले अन्यथा मान्ने कुरो भने एकदमै राम्रो, जसले राम्रो काम गर्छ जुन पेसाले चाहिँ समाजमा कन्ट्रिब्युट गरेर हुन्छ उसले सम्मान पाउँछ अन्यथा भन्छ। तर पत्रकारले यसरी अलि गहिरिएर हेरियो भने पत्रकारले चाहिने भन्दा बढी प्रिभिलेज पाएको अवस्थाहरू पनि छ, जसले गर्दाखेरि सबै कन्टेन्ट क्रिएटरहरूलाई पत्रकार हुने रहर भएको, अथवा पत्रकारिता नै नगर्ने, कन्टेन्टकै काम नगर्ने, अथवा भनौँ तपाईँको सूचना विभागको पास कसले लिन्छ भन्दाखेरि पत्रकारिताको पो पनि थाहा नभएकोले, अथवा पत्रकार महासङ्घको सदस्य को हुन्छ भन्दा कोही रेस्टुरेन्ट खोल्ने मान्छे, कोही के मान्छे, किन ऊ हुन चाह्यो त भन्दाखेरि हाम्रो सोसाइटीमा केही एडिसनल प्रिभिलेजहरू पत्रकारहरूलाई दिएको छ। तपाईँ पत्रकार हुँ भनेका कारणले कतिपय ठाउँमा गएर गर्न पाइने एडिसनल जुन चाहिँ आम नागरिकले नपाउने चिजहरू छन्। अब हाम्रो बहस त्यहाँनिर केन्द्रित हुनुपर्छ, पत्रकारले अरू सामान्य नागरिक भन्दा एक्स्ट्रा चिज चाहिँ के पाउन हुन्छ कि हुँदैन? दुईटा मात्र कन्डिसनमा पत्रकारले एक्स्ट्रा चिज पाउने, एउटा भनेको सार्वजनिक सूचनामा पहुँच, सार्वजनिक भनेको छ मैले तपाईँलाई व्यक्तिगत सूचनामा, सूचनाको क्लासिफिकेसन हाम्रो कानुनले पनि गरेका छ, तपाईँको प्रोफेसनल प्र्याक्टिसहरूको इन्टरनेसनल स्ट्यान्डर्डहरूले पनि छन्। र सार्वजनिक सूचनामा पहुँचको लागि कुनै सार्वजनिक सरोकारको कार्यक्रम भइरहेछ, कुनै सार्वजनिक निकायमा चाहिँ सूचना छ, त्यो लिन जानको लागि पहुँचको कुरो। अर्को सार्वजनिक सूचना सम्प्रेषणको काम गर्दाखेरि सामान्य मान्छे भन्दा सर्टेन केसमा चाहिँ सुरक्षाको कन्सर्न हुन सक्छ। तपाईँ जब सेन्सिटिभ काममा रिक्स मोलेर हात हाल्दै हुनुहुन्छ भने तपाईँमाथि सुरक्षाको थ्रेट हुनसक्छ, अरू अथवा अरू कुनै थ्रेट हुनसक्छ, त्यसबाट प्रोटेक्टेड हुने राइट्स। यी दुईटा बाहेक पत्रकारलाई राज्यले दिने, सरकारले दिने कुनै पनि अनावश्यक सुविधा हुनु हुँदैन। र यदि अनावश्यक सुविधाहरू भए भने यसले जसलाई पनि पत्रकारै हुनुपर्छ, जसलाई पनि पत्रकारै हुनुपर्छ भन्ने कुरामा प्रेसर गर्छ। किनभने आज तपाईँसँग प्रेस पास छ भने एयरपोर्टमा फुत्त छिर्न सक्नुहुन्छ, अरू आफ्नो काम गर्नुहुन्छ, नेपाल बन्दकै दिन तरकारीको पोको पछाडि भरेर प्रेस टाँसेर हिँड्न पाउनुहुन्छ। त्यो कारणले तपाईँलाई पत्रकार हुन जरुरी भइरहेछ नि त, यो त गलत हो। यो त पत्रकार हुँ भनेर 20 वर्ष सम्पादक भएको मान्छेले पनि बाहिर प्रेस टाँसेर पछाडि साग त बोक्न पाउनु भएन यहाँनिर। अब यसले के गर्छ भने पत्रकार हुनु एकदमै राम्रो कुरो हो, तर पत्रकार नहुनु पनि नराम्रो कुरो होइन। सबै कन्टेन्ट क्रिएटर पत्रकार हुन जरुरी छैन, मेरो अन्डरस्ट्यान्डिङको कुरो गर्दैछु। अब आयो युट्युबै भनेर फरक के पर्छ? आखिर नामको कुरो न हो? युट्युब अथवा कन्टेन्ट क्रिएटरहरू आफ्नो प्रेस्टिज आफै मेन्टेन गर्न सकियो भने तपाईँलाई युट्युबर भनेर आज त्यही युट्युबरले रेस्पेक्ट पाउँछ, त्यही युट्युबर भन्ने शब्दले फेरि आलोचना पाउँछ, अथवा तपाईँको ऊ पाउँछ। भनेको के हो भने त्यो प्रोफेसनले समाजमा के इम्प्रेसन दिएको छ त्यो अनुसारले तपाईँको त्यसले पाउने प्रेस्टिज र इम्प्रेसनको कुरो हो है। अब मलाई चाहिँ वास्तवमा एकजना कन्टेन्ट प्रड्युसरलाई जर्नालिस्ट भन्नु र युट्युबर भन्नुमा अथवा ब्लगर भन्नुमा अथवा कन्टेन्ट क्रिएटर भन्नुमा कुनै भिन्नता हुन्छ जस्तो लाग्दैन। त्यो ट्याग जे जोड्नुहोस् तपाईँले गर्ने काम त्यही हो। त्यो कामलाई सोसाइटीले गभर्मेन्टले दिने रेस्पेक्ट भनेको टु वे हुन्छ, तपाईँले के काम गर्नुहुन्छ, कस्तो इम्प्याक्ट दिनुहुन्छ, इम्प्रेसन पार्नुहुन्छ, र त्यसलाई अर्को पक्षले कसरी लिएको छ। अब त्यसपछि आयो हामी सङ्गठन खोल्ने कुरामा। उहाँहरूले भन्नुभयो म चाहिँ न्युज पोर्टलमा काम गर्ने पत्रकारहरूलाई हामी सङ्गठित गऱ्यौँ, त्यो चाहिँ अब 12-13 वर्ष भइसक्यो हाम्रो सङ्गठन सुरु भएकोले त्यो अनुभव। सङ्गठन सुरु गर्नु एकदमै राम्रो कुरो हो। आज हामी भेला भइयो, तपाईँहरूका केही अनुभव मैले पाउँछु, मेरा कुराहरू, मेरो आइडिया, मेरो पर्सपेक्टिभ तपाईँले पाउनुहुन्छ, यसले हामीलाई केही घाटा हुँदैन। सङ्गठित हुने भन्ने कुरो भनेको जहिले पनि धेरै हदसम्म त्यसका फाइदाकै पक्ष छन्। त्यो भएर अब सङ्गठन खोल्ने कुरामा तपाईँहरू सङ्गठित हुने कुरामा मेरो एकदमै बधाई तथा शुभकामना। तर सङ्गठन सुरु गर्दाखेरि एउटा चिजमा चाहिँ के हाम्रा धेरै सङ्घ संस्थाहरू जस्तो उद्देश्यमा तपाईँहरू नभएकोस् पत्रकारितासँग सम्बन्धित संस्थाहरू जुन चाहिँ खास गरी पत्रकारलाई नै अर्गनाइज गरेर गर्ने संस्थाहरू धेरै कुराहरूमा लक्ष्य राख्न जरुरी छैन। एक संलग्न साथीहरू अथवा त्यस्तै समान पेसा गरेका साथीहरूको बिचमा अनुभव आदान प्रदान गर्नु, अर्को चाहिँ स्किल नलेज चाहिँ तपाईँको एक्सचेन्ज गर्ने, तपाईँसँग मल्टिमिडिया भिजुअलको स्किल छ, उहाँसँग राम्रो प्रेजेन्टेसनको स्किल छ, उहाँसँग के छ रिसोर्स छ त्यसलाई डिस्ट्रिब्युसन गर्नलाई अर्गनाइज गर्नलाई यस्ता प्लेटफर्महरू एक्सिलेन्ट हुन्छ। त्यसपछि सर्टेन लेभलमा चाहिँ पोलिसिजका इस्युजहरूमा छिरलिएर भोलि हामीले आफ्नो डिफेन्स गर्न गाह्रो हुन्छ, प्रमोट गर्न गाह्रो हुन्छ। त्यो भएकोले गभर्मेन्टसँग लबी गर्ने, इन्टरनेसनल अर्गनाइजेसनहरूसँग लबी गर्ने, इभन सोसाइटीसँग जाने कुरामा हामीले युनाइटेड भयौँ, एउटा प्लेटफर्म मार्फत गयौँ भने त्यो सजिलो हुन्छ, व्यवस्थित हुन्छ। त्यो कारणले पनि संस्था खोल्नलाई जुन तपाईँहरूले पहल गर्नुभएको छ एकदमै राम्रो छ, मेरो शुभकामना छ। यो बाहेक बढी सरकारसँग लाइसेन्स लिनलाई, त्यो लाइसेन्स लिनलाई बिचमा चाहिँ तपाईँको मेडिएटर जस्तो एजेन्टको रूपमा काम गर्नलाई अथवा तपाईँको एनजिओको रूपमा बाहिरबाट फन्डिङ ल्याएर ऊ गर्ने प्रयोजनको लागि, फेरि मैले त्यसलाई नेगेटिभ भने होइन है, त्यो नेचरको प्रोग्राम गर्नलाई सबै उप बनाउनु पर्दैन होइन। अब यहीँ भएका साथीहरूले पनि आफ्नो स्किल आफ्नो एक्सपर्टिज आफ्नो उसको अनुसार विभिन्न अर्गनाइजेसनहरू सुरु गर्न सकिन्छ, त्यो पनि ठुलो कुरो भएन। तर यदि सबै चाहिँ वर्किङ कन्टेन्ट क्रिएटरहरूको चाहिँ तपाईँहरू प्लेटफर्म बनाउँदै हुनुहुन्छ भने त्यसका उद्देश्यहरू दुई तिनवटामा प्रष्ट हुनुहोस्, त्योभित्र मात्र रहेर काम गर्नु, त्यसले टिका हुन्छ। नहुँदाखेरि अरू सङ्गठनहरू पनि समस्यामा परेका छन्, तपाईँहरू नि पर्न सक्ने खतरा हुन्छ, त्यही भएर त्यतातिर नगरौँ, संस्था मात्र बनाएर धेरै ऊ हुँदैन भन्छु है। अब अलिकति म गहिराईमा चाहिँ केमा जान्छु भने, हामी साँच्चै युट्युबरहरूलाई अहिले आएको समस्या के हो भन्नुहुन्छ भने क्रेडिबिलिटी ट्रस्ट। अब कन्टेन्टको जहिले पनि दुईवटा पक्ष हुन्छ, एउटा डिमान्ड साइड, एउटा चाहिँ सप्लाई साइड। हामी सप्लाई साइडको पार्टमा छौँ, हामी कन्टेन्ट क्रिएट गर्छौँ, डिमान्ड साइडमा ठुलो पपुलेसनले हाम्रो कन्टेन्ट कन्ज्युम गर्छ, त्यसलाई एनालाइज गर्छ, एडप्ट गर्छ, फिडब्याक दिन्छ। अब तपाईँले सरकार भन्ने चिज अहिले एकछिन छोडिदिनुहोस्, इन्टरनेट भन्ने चिज छोडिदिनुहोस्, सबै चिज छोडिदिनुहोस्। आजको तपाईँहरूले पाउने प्रेस्टिज, तपाईँहरूले पाउने प्रफिट, तपाईँहरूले पाउने चाहिँ प्रोफेसनल पोजिसन चाहिँ मात्र यी दुईवटा कुरामा मोस्टली डिपेन्डेन्ट छ। तपाईँहरू सप्लाई साइडमा हुनुहुन्छ, अडियन्सहरू डिमान्ड साइडमा हुनुहुन्छ हो। अब यो डिमान्ड साइडलाई तपाईँहरूले कुन लेभलमा सेटिस्फाइड गराउनुहुन्छ, तपाईँहरूको प्रेस्टिज, तपाईँहरूको इज्जत, तपाईँहरूलाई बाटोमा हिँड्दाखेरि कसले सम्मान गर्ने नगर्ने भन्ने कुरो चाहिँ यहाँनिर रहन्छ। अब पार्टिकुलरली तपाईँको युट्युबको केसमा आउँदाखेरि, अहिले हामी युट्युबमा डिपेन्डेन्ट छौँ। युट्युब चाहिँ एउटा कम्पनीको प्रडक्ट हो, यसको ड्युरेबिलिटीमा कसैले ग्यारेन्टेड गर्न सक्दैन। आज तपाईँहरूले जुन स्ट्रक्चरमा जुन नेचरमा चाहिँ काम गरिराख्नु भएको छ त्यसको भोलि कुनै दुःख छैन। त्यो भएर तपाईँहरूले आफूलाई चाहिँ युट्युबर भन्दा पनि कन्टेन्ट प्रड्युसरको रूपमा चाहिँ गर्नुभयो भने युट्युब भोलि हुँदाखेरि अर्को प्लेटफर्म आउँछ, त्यो प्लेटफर्मको लागि पनि तपाईँहरू फिट भएर एप्रोप्रिएट भएर बस्न पर्यो। र आज तपाईँहरू युट्युबमा डिपेन्ड हुने होइन कि, सबै मल्टिपल डाइभर्सिफाइड प्लेटफर्महरूमा आफ्नो कन्टेन्ट चाहिँ दिनु पर्यो। र तपाईँहरूको ड्युरेबिलिटी चाहिँ कहाँनिर चाहिँ आएर रोकिन्छ भने, तपाईँहरू के को प्रयोजनको लागि यो काम गर्दै हुनुहुन्छ आफैलाई सम्झेर हेर्नुहोस्। तपाईँ किन युट्युबर भइराख्नु, तपाईँ सोसाइटीमा हुने इन्फर्मेसनहरूको लागि आफू एउटा स्ट्रङ स्टेक होल्डर हुँ, मेरो यो समाजप्रति दायित्व छ, सूचनाहरू आदान प्रदान हुने, सूचनाहरू उत्पादन भएको ठाउँबाट अडियन्ससम्म पुर्याउने मेरो ड्युटी हो, म यसमा इन्जोय गर्छु, यो मेरो प्यासन हो भनेर लाग्ने एउटा पक्ष हुन्छ। दोस्रो कुरो, तपाईँलाई पैसा कमाउनु छ, काम गरेपछि पैसा आउने सेकेन्डरी कुरा हो, तर पैसाका लागि काम गर्ने अर्को कुरा हो। तपाईँले आफ्नो प्रोफेसनको इथिक्स, प्रोफेसनलिजम, त्यसको प्रपोजलाई शिरमा राखेर काम गरिराख्नु भएको छ भने युट्युब होस्, जेसुकै होस्, ऊ होस्, तपाईँलाई प्लेटफर्म फरक पर्दैन, तपाईँ अडियन्सकोमा जसरी पनि जानुहुन्छ, पैसा आओस् नआओस्। किनभने ऊ तारादाई शिवदाईहरूले पत्रकारिता सुरु गर्ने दिनमा पत्रकारितामा कुनै पैसा थिएन, इभन 60-65 सालसम्म पनि। आजको युट्युबरहरू, आजको अनलाइन मिडियामा काम गर्नेहरूले जति चाहिँ राम्रो पारिश्रमिक, जति राम्रो सेवा सुविधा पाउनुहुन्छ, त्यो कुनै ट्रेडिसनल मिडियाहरूले कहिले पनि पाएको थिएन। तपाईँहरू जेन्युनली काम गर्दा पनि त्यो अवसर छ, है तर तपाईँले त्यो फिक्स मर्यादा त्यो तपाईँको प्रपोजलाई चाहिँ इग्नोर गरेर जब तपाईँ पैसामा फोकस हुनुहुन्छ नि ल्याउने समस्या त्यसले तपाईँ पैसा कमाउनलाई किन चाहिँ कन्टेन्ट क्रिएटर हुनु पर्यो व्यवसाय गर्नुहोस् अरू थोक गर्नुहोस् अरू भन्दा कन्टेन्ट क्रिएटर हुनुको भिन्नतै यही हो कि तपाईँ सोसाइटीलाई गाइड गर्दै गर्छु भन्नुहुन्छ आइडियाहरूको फ्लो गर्छु भन्नुहुन्छ आइडियाको बिजनेस गर्छु भन्नुहुन्छ तर तपाईँ पैसामा केन्द्रित हुनुहुन्छ भने तपाईँले यहीँनिर गल्ती गर्दै हुनुहुन्छ यो चिजमा प्रश्न त आयो भने हामीले रेगुलेट गर्ने सरकारले मात्र होइन तपाईँको कन्टेन्टलाई युट्युबले जति रेगुलेट सायद गभर्मेन्टले गर्न सक्दैन है नेपालमा कपिराइट्सको केसमा युट्युब जति तपाईँको युट्युब र फेसबुक जति इफेक्टिभले तपाईँको रेगुलेट गर्ने अरू कुनै माध्यम छैन यस्तै गरी अब जस्तो प्राइभेसी तपाईँको इन्डिभिजुअलको राइट्समा अलिकति चाहिँ युट्युबरहरू सचेत भइदिने हो भने एकदम उज्जवल छ भविष्य हामी साह्रै नै अनुकूल समयमा मिडिया अथवा कन्टेन्ट इन्डस्ट्रीमा आएका छौँ जुन अहिलेभन्दा अगाडिको कुनै पनि पुस्ताले यो सहज अवसर भोगेर आएको होइन त्यो भएर यो अवसरलाई चाहिँ एकदमै राइटली युज गर्नुपर्छ राइट पर्पोजको लागि हामी युज भयौँ हाम्रो इनर्जी युज भयो भने अब अहिले झन्डै 71% इन्टरनेट पेनिट्रेसनको कुरा आइरहेको छ त्यसमा 30% समथिङ चाहिँ ब्रोडब्यान्ड नै पुगिसकेको छ भनेको अबको तपाईँको 5-7 वर्षमा हाम्रो देशभरि इन्टरनेटको एक्सेस पुगिसक्छ भनेको हामीसँग ह्युज अडियन्स अहिलेको भन्दा धेरै नै ठुलो मात्रामा अडियन्स हुन्छ इन्टरनेट सस्तो बन्दैछ पावरफुल बन्दैछ भनेको हाम्रो तपाईँको फ्युचरलाई कसैले रोकेर रोक्न सक्ने अवस्थामा छैन मात्र यहाँनिर हामी चाहिँ के को लागि काम गर्दैछौँ हामी कसरी चाहिँ तपाईँको करेक्टेड हुने ऊ हुने भन्नेमा मात्रै समस्या देख्छु मेरो नै
अब अहिले हाम्रो युट्युबलाई प्लेटफर्म बनाएर काम गरिरहेका साथीहरूमा खास देखिएको समस्या भनेको यो मिडिया मोनिटरिङको समस्या चाहिँ अलि बढी देखिएको छ आचार संहिताको कुरा मिडिया मोनिटरिङको कुरा र खास गरी सञ्चार कानुनका विषयमा अलिकति कम जानकार भएका कारण पनि समस्या भएको हो कि भन्ने कुरा छ यो विषयमा केही सुझाव सहित आफ्नो कुरा राखिदिनु हुनका लागि प्रेस काउन्सिलका पूर्व अध्यक्ष बोडो बहादुर कार्कीज्यूलाई म अनुरोध गर्दछु
यो अनलाइन टेलिभिजन अथवा युट्युब सबभन्दा अहिले नेपालीहरूले हेरिने मिडिया हो र बढी गाली गरिने मिडिया पनि यही हो हेरिन्छ पनि गाली पनि गरिन्छ र यो कुराले व्यवस्थित भएन यसले यसका समाचारहरू विश्वसनीय भएन यसलाई विश्वसनीय गर्ने बनाउनु पर्यो भन्ने कहिले काहीँ किन युट्युब यो भनेर घेडा पनि गर्ने किसिमको कुरो नि सुनिन्छ तर त्यो गाली गर्ने मान्छे फेरि एकछिन पछि त्यही अनलाइन टेलिभिजन अथवा युट्युब नहेरिकन सक्दैन यसको मतलब के हो भने अहिले संचार क्षेत्रमा युट्युबले अनलाइन टेलिभिजनले एउटा जबरजस्त रूपमा विशेष स्थान बनाएको छ त्यसलाई कसैले इन्कार गर्न सक्ने अवस्था के पनि छैन तर यो अनलाइन टेलिभिजन युट्युबको विषयमा जुन के भनेदेखि जसरी यसको अगाडि के नै बढिरहेको छ सामूहिक रूपमा छलफल गरेर यो अनलाइन टेलिभिजनले समाजलाई कसरी हेरिरहेको छ राज्यका निकायहरूले कसरी हेरेको छ भन्ने विषयमा कि सामूहिक छलफल भइ नरहिरहेको अवस्थामा तपाईँले यो पहिलो प्रयास जस्तै लाग्छ त्यो प्रयास गर्नुभएको छ त्यसको लागि के भनेदेखि प्रशासनीय काम हो त्यसको लागि म के धन्यवाद के दिन चाहन्छु जुन मिडिया नयाँ के जन्मिएको छ नयाँ जुन के अरे बच्चा जन्मिन्छ त्यो बच्चालाई के भनेदेखि बढी नियन्त्रण गर्नु हुँदैन उसलाई बढी लड्दै उठ्दै उसले आफ्नो के विकास गर्छ त्यो मौका दिनुपर्छ अब अहिले आएर के हो भने सबभन्दा सशक्त सञ्चारको मिडियाको रूपमा अहिले अनलाइन टेलिभिजन युट्युबको रूपमा आएको छ यसले के गरेको छ भने मैले दुई दुईवटा महत्त्वपूर्ण कुराहरू गरेको छ के अरे अनलाइन टेलिभिजनले एउटा भनेको के भने ठुला मिडियाहरूको जो एकाधिकार मोनोपोली छ त्यो मोनोपोलीलाई तोड्ने काम गरेको छ किन त्यो नै ठुला मिडियाहरूमा के हो त नि विज्ञापनको कुरा आउँछ कैयौँ समाचारहरू स्वार्थका समाचारहरूलाई सप्रेस गर्ने आम जनताका सरोकारका विषयहरूलाई के भनेदेखि प्रसारण नगरिदिने स्थिति हो तर आज युट्युबले अनलाइन टेलिभिजनले त्यो कुरा बाहिर ल्याएको छ अर्को जुन भुइँ तहका मानिसहरू आवाजविहीनको आवाजलाई फेरि यसले बाहिर ल्याइदिने काम पनि यसले गरेको छ र तेस्रो भनेको युवाहरूलाई यो प्रति आकर्षित गर्ने र उनीहरूलाई रोजगारी दिएको छ त्यसकारण अनलाइन टेलिभिजन छ त्यसको के अरे आफ्नो तर यसका फेरि समस्याहरू पनि छन् त्यो समस्याहरू भनेको के हो भने पत्रकारिताको विषयमा एबिसी कख नजानेर पनि के भनेदेखि अनलाइन के टेलिभिजन चलाउने जसले गर्दाखेरि यो मिडिया प्रतिको हेर्ने धारणा समाजले के त हेर्छ त्यसमा आउने जस्तो पनि समाचार सामग्री प्रस्तुत गर्दाखेरि कसरी प्रस्तुत गर्नुपर्छ, पत्रकारले के अरे मिडियाले के आचार संहिता अवलम्बन गर्नुपर्छ मान्नुपर्छ भन्ने विषयमा कमी कमजोरी नै रहेको स्थिति के छ। अब यो अहिले आएर विचार र लोकतन्त्रमा सबभन्दा महत्वपूर्ण कुरा के हुन्छ भने त्यहाँ जति नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको प्रचलन हुन्छ त्यति लोकतन्त्र पनि बलियो हुन्छ। त्यसकारण अहिले युट्युबले जसरी नागरिकको विचारहरूलाई ल्याइदिने काम गरेको छ, आज कोही गाउँ गाउँमा पुगेर खाली खुट्टा चप्पल लगाएर युट्युबले जसरी के अरे समाचार सामग्री सम्प्रेषण गरेको छ ठुला मिडियाले गरेको छ त त्यो सम्भवै छैन। त्यसकारण के अरे त्यो महत्व पक्ष त्यसले के अरे निभाएको महत्वपूर्ण भूमिकालाई हामीले बिर्सिनु हुँदैन। अब अहिले त गभर्मेन्टको राज्यको नजर के छ त यो गर्नेदेखि अनलाइन मिडिया प्रति भन्दाखेरि अनलाइन मिडिया प्रति जसरी हिजो अनलाइन मिडिया प्रति सरकारको नकारात्मक नजर थियो त्यस्तै किसिमको नजर अहिले अनलाइन टेलिभिजन प्रति छ। त्यो कहाँबाट देखिन्छ त भने सरकारले हालै एउटा प्रस्तावित एउटा विधेयक कानून पेश गर्यो जुन विधेयकमा सूचना प्रविधि विधेयक, त्यो सूचना प्रविधि विधेयक त यस्तो किसिमको लिएर आयो कि त्यो कानून बनेर लागू हुने भयो भने 5 वर्षसम्म कैद हुने, 5 लाख रुपियाँसम्म जरिमाना हुने जुन व्यवस्था गरेको छ। युट्युब कसले चलाएको, अनलाइन टेलिभिजन कसले चलाउँछ, युट्युब कसले के चलाउँछ, चलाउन सक्ने? त्यसकारण गभर्मेन्टको त यो के अरे यसलाई निरुत्साह नै गर्ने प्रकृत किसिमको प्रवृत्ति देखिन्छ। किनभने त अहिले तपाईँले देख्नुहुन्छ कि ठुल्ठुला मिडियाहरूमा आएका ठुला ठुला सरकार र राज्यका निकायहरूले गर्ने जुन भ्रष्टाचारहरू छ त्यो के हो त भनेदेखि मोल मोलाइमा ठुला मिडियाहरूले सप्रेस गरेका कैयौँ कुरा हामीले थाहा पाएका छौँ। तर जो आम रूपमा छ त्यस्ता कुराहरू सार्वजनिक कहाँबाट भएका छन् भने अनलाइन टेलिभिजनबाट भएका छन्। त्यसैले राज्यमा बसेका जसले अनियमितता गरेर भ्रष्टाचार गरेर राज्य दोहन गरेर गरिरहेका छन् उनीहरूको लागि के अरे शत्रुको रूपमा आज अनलाइन टेलिभिजन छ अथवा के भने युट्युब रहेको बुझिरहेको स्थिति छ। भएको हुनाले अब यसलाई चाहिँ के हो भने राज्यले कसरी हेरौँ अहिले जुन अब यो मिडियालाई कसरी व्यवस्थित गर्ने भन्ने अर्को प्रश्न भयो। अन्य रेडियो टिभी पत्र पत्रिकालाई राज्यको कानूनले जसरी चिन्छ त्यसरी नै अनलाइन टेलिभिजनलाई चिन्नुपर्छ, त्यही अनुसार नै व्यवस्थित गर्नुपर्छ। राज्यले यत्रो ठुलो लगानी गरेर अनलाइन टेलिभिजनलाई अथवा युट्युबरलाई प्रोत्साहित गर्नुपर्नेमा के लगानी गरेको छ त? जनताले हेर्ने माध्यम भइसकेपछि भन्दा राज्यले लगानी गर्नुपर्छ है पर्दैन? तपाईँलाई बोलाएर राज्यको कुनै निकायले कुनै ट्रेनिङ दिएको छ, कुनै सुविधा दिएको छ? दिएको त छैन। एकातिर के भनेदेखि राज्यको तर्फबाट केही भूमिका ननिभाउने जसले विचार र अभिव्यक्ति स्वतन्त्रताको प्रचलनमा प्रभावकारी भूमिका निभाइरहेको छ, अनि अर्कातिर कानून ल्याएर उसलाई के निरुत्साहित गर्ने? यो त के अरे लोकतन्त्र विरोधी विचार हो, यस्तो किसिमको विचार गलत हो। त्यसकारण अब यसलाई व्यवस्थित गर्नको लागि पहिलो कुरा अन्य मिडियालाई जे व्यवस्था छ त्यही व्यवस्था सर अनलाइन टेलिभिजनलाई व्यवहार गरिनुपर्छ, त्यही अनुसारको कानून बन्नुपर्छ। यसको लागि छुट्टै सूचना प्रविधि विधेयकका नाउँमा साइबर लका नाउँमा निरुत्साहित गर्ने कानूनहरू बन्नु हुँदैन। अहिले सूचना प्रविधि विधेयक जो बन्न लागेको छ त्यसलाई रोक्नको लागि तपाईँहरूले पनि पहल कदमी गर्नुपर्छ। अब आयो किन आचार संहिताको कुरा, जति जिम्मेवार र उत्तरदायी भइन्छ त्यति उसको विश्वसनीयता हुन्छ मिडियाको, आफैले आफैले के छातीमा हात राखेर सुन्छ म कति कुनै समाचार सामग्री सम्प्रेषण गर्दाखेरि म कति इमान्दार भए कति जिम्मेवार भए, मैले सम्प्रेषण गरेको समाचार सामग्रीले व्यक्तिलाई समाजलाई समुदायलाई राष्ट्रलाई कति सकारात्मक नकारात्मक असर पर्छ भन्ने कुरा विचार गर्नुहुन्छ। फेरि अर्को अहिले यो मैले अनलाइन टेलिभिजन देखेको अर्को के अरे एउटा समस्या के हो भने समाजमा हरेक दिन हजारौं लाखौं लाखौं घटनाहरू घट्छन् तर हरेक समाचारको विषय वस्तु बन्दैन। समाचारको विषय त त्यो बन्छ जसलाई समाजले नागरिकको लागि फलदायी हुन्छ उपयोगी हुन्छ। कैयौं नकारात्मक कुराहरू हुन्छन्, नकारात्मक कुराहरू छन् भने त्यो नकारात्मक कुराहरूलाई सम्प्रेषण गर्नुपर्छ भन्ने जरुरी छ। तर एउटा ट्रेन्ड देख्यो भने सबभन्दा नकारात्मक कुरालाई युट्युबद्वारा अथवा किन अनलाइन टेलिभिजनद्वारा प्रस्तुत गरेर सबभन्दा भ्युअरहरू बढाउने भन्ने एउटा गलत प्रवृत्ति छ। तर त्यहाँनिर विचार गर्नुपर्ने कुरा छ भने मेरो विचारले त सम्प्रेषण समाचारले समाजमा के असर परिरहेको छ, अनि कहिलेकाहीँ त कस्तो के अर्को ठुला पत्रिकाले नि हेडलाइन बनाएको देखिन्छ भने बाबुले छोरीलाई बलात्कार गरेर यत्रो अक्षरमा लेख्ने, त्यो भनेको एउटा पागलपन मान्छेले कुनै एउटा के त्यस्तो कुनै घटना घट्यो। तर आम मान्छेमा सन्देश जाने गरेर के बाउ र छोरीहरूको बीचको त्यसको आत्मीय जो सम्बन्ध छ त्यो सम्बन्धलाई दरार पुग्ने गरेर समाचार सामग्री बनाउनु हुन्छ क्या हुँदैन, यस्ता विचार गर्ने कुरा हो। त्यसकारण यो त खास गरेर अब यो तपाईँहरूले सामूहिक जो कुनै प्रयास गर्नुभएको छ कि तपाईँहरूले एउटा आवाज उठाउनु पर्यो, अन्य मिडिया सरह हौ हामी त्यही सरहको हामीले व्यवहार गर्नुहुन्छ एक नम्बर, दुई नम्बर हामीलाई अन्य कानून लाग्नु हुँदैन, आचार संहिता पालनको सम्बन्धमा अहिले प्रेस काउन्सिलले जुन आचार संहिता जारी गरेको छ त्यो आचार संहिता अन्तर्गत हामी बस्ने प्रतिबद्धता व्यक्त गर्ने गर्छौँ भन्ने, र तेस्रो भनेको तपाईँले अहिले पत्रकारी क्षेत्रका नि सङ्घ संस्थाहरू छन् त्यो संस्थामा तपाईँहरूलाई चिन्नु पर्यो, त्यहाँ मान्यता पाउनु पर्यो, राज्यले पनि हामीले मान्यता दिनुपर्छ, सुविधा दिनुपर्छ भन्ने कुरोको आवाज तपाईँहरूले उठाउनुपर्छ। अहिले किन अतालिने अवस्था छैन, कुनै पनि नयाँ काम गर्दाखेरि समस्याहरू चुनौतीहरू किन आउँछन्, तर ती चुनौतीमा जसले सामना गरेर अगाडि बढ्छ त्यही नै सफल हुन्छ। अहिले नेपालकै कन्टेक्स्टमा विश्वव्यापी रूपमा त छँदैछ, नेपालकै कन्टेक्स्टमा आऊ भनेको अनलाइन टेलिभिजनको हो र युट्युबको हो, तर त्यसलाई विश्वसनीय बनाउनु छ। तपाईँहरूको सबैको लागि म सफलताको कामना गर्दै जान्छु, धन्यवाद।
यहाँलाई धेरै धेरै धन्यवाद। मैले वक्ताहरूलाई नै जोड्न चाहन्छु अबको क्रममा आदरणीय अग्रज पत्रकार, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक आदरणीय दाई हुनुहुन्छ शिव गाउँले। उहाँलाई पत्रकारिताका मर्यादा र हामीहरू संगठित हुन आवश्यक छ वा छैन भन्ने विषयमा उहाँको सुझाव सहितको मन्तव्यको अपेक्षा गरेको छु।
सबभन्दा पहिले खुसी लाग्यो तपाईँहरूसँग छलफल गर्न पाउँदा, अनौठो नमान्नु होला यदि 20-25 वर्षपछि जन्मेको भए सम्भवतः तपाईँहरूको यो पंक्तिसँग यही रोमा म पनि हुन्थे। मलाई कुनै पश्चाताप त छैन, तर प्रविधि र यो एक्सपोजरको हिसाबले म तपाईँहरू जति भाग्यमानी रहन होइन, मैले धेरै तपाईँहरूलाई अनौठो र आश्चर्य लाग्ला, एक महिनाभरि काम गर्दा 500 रुपियाँ पारिश्रमिक मेरो पत्रकारिताको यात्रा थियो, र त्यो यात्रा पनि प्रिन्टमा तपाईँहरू मध्ये धेरैलाई भन्नुपर्छ मैले, प्रेसले पत्रिका छाप्दा निक्लिएको कटिङ गरेको कागज यो साइजमा स्टिच लगाएर दिएको हुन्थ्यो र त्यसमा समाचार लेख्नु पर्थ्यो, त्यो लेखेको समाचार सम्पादकले एडिट गरेपछि रिपुन फेरि उहाँले भएन भनेर काटेको भाग जति अनि त्यसपछि त्यो कम्पोज गर्न दिने होइन, तपाईँहरू मध्ये कतिलाई जानकारी छ के अरे सिसाका अक्षर ल्याएर अनि बाँधेर छाप्नु पर्थ्यो, र त्यो पुस्ताको जर्नलिजमको कुरा गर्ने भइसकेको छु म यहाँ सुन्दा सुन्दै होइन। त्यस हुनाले मैले सबभन्दा पहिले त बधाई दिन चाहन्छु कि प्रविधिको यो उपहारको लागि आफ्नो प्रोफेसनल जीवनमा प्रयोग गर्न पाउने एउटा भाग्यमानी पुस्ता हुनुहुन्छ तपाईँ। त्यस हुनाले मलाई थाहा छैन प्रविधिले दिएको यो उपहारलाई सदुपयोग गर्नुपर्छ कि पर्दैन भन्ने बारेमा त मलाई लाग्छ हामी त धेरै सुझाव मात्रै दिन सक्छौँ, त्यसको हकदार भएको नाताले त्यो प्रति मभन्दा साह्रै धेरै ठुलो जिम्मेवारी तपाईँको छ। त्यस हुनाले म केही चिजहरू जस्तो मलाई छलफलका दौरानमा दिनुभएको जिम्मेवारी जुन छ खास गरी प्रोफेसनलिजम, तपाईँ प्रोफेसनलिजमका निम्ति मिनिमम ग्राउन्डहरू के हुन्, तपाईँको व्यवसायिकताका निम्ति न्यूनतम मापदण्डहरू के हुन्, जसको उल्लङ्घन वा जसको सीमा हामीले नाग्यौँ भनेदेखि त्यो हर पेसा व्यवसायभित्र हुन्छ नि, त्यो व्यवसायका सीमा र मर्यादाहरू यदि उल्लङ्घन भयो भने मलाई लाग्छ त्यो व्यवसायभित्रै त्यो व्यवसायको औचित्यमै प्रश्न उठ्छ। र हाम्रो यो युट्युब अप्ठ्यारो नमान्नु होला, मैले त धेरै जसो एकलाख सुनेर के अरे आफ्नो माइन्डसेट बनाइरहेको मान्छे परे होइन, त्यो हुनाले म तपाईँहरूसँग कति प्रिय हुन्छु त्यो पनि थाहा छैन, र अप्रिय हुनलाई पनि मलाई केही फरक छैन, म त्यो पनि कुरा तपाईँहरूसँग सेयर गर्छु भन्ने सोचेर यहाँ आएको छु। जसरी तपाईँले मलाई मजाले प्रश्न गर्न सक्नुहुन्छ त्यो हक मसँग पनि सुरक्षित छ। त्यस हुनाले मलाई लाग्छ हामी बहुत राम्ररी छलफल गरौँ यो प्लेटफर्म उपलब्ध गराउनु भएको छ, यसका लागि धन्यवाद। अब अनलाइन टेलिभिजन युट्युब जर्नलिजम के भन्ने मलाई कन्फ्युज हुँदै छिरिया थिएँ, तर अघि जीवनजीले र यहाँ कार्यक्रमको उद्घोषक मित्रले पत्रकारिता भनेका कारण अब मेरा सबै असजिलाहरू फुकेका छन्। तपाईँ जब पत्रकारिता भन्नुहुन्छ भने के हुनुपर्छ त्यो चाहिँ म भन्छु अब होइन, किनभने तपाईँले युट्युब जर्नलिजम गरिरहनु भएको अनलाइन टेलिभिजन सञ्चालन गरिरहनु भएको चाहिँ कन्टेन्ट जेनेरेट गरिरहेको हो, मैले केही सार्वजनिक सरोकारका सामग्रीहरू उत्पादन गरिरहेको हुँ, मैले पत्रकारिता गरिरहेको होइन भन्नुहुन्छ भने मेरा भनाइहरू सान्दर्भिक छैन, तर तपाईँ जब जर्नलिजम गर्ने कुरा गरिरहनु भएको छ पत्रकारिता गर्ने कुरा गरिरहनु भएको छ भने मलाई लाग्छ केही सार्वजनिक सरोकारका विषयहरूमाथि छलफल हुनै पर्छ, त्यसमा तपाईँलाई प्रश्न गर्नै पर्छ, तपाईँले दर्जनौंलाई प्रश्न गर्नुभयो होला, यो पत्रकारहरूको प्रकृति नै यस्तै हो, तपाईँ हामीले अरूलाई प्रश्न गरुन्जेल साह्रै मजा आउँछ, तर जब आफूलाई कसैले प्रश्न गर्छ नि अनि के नमिलेको उठौँ कि बसौँ कि होइन के गरौँ अलिक सकस लाग्दो हुन्छ, मलाई लाग्छ यो प्लेटफर्म त्यसका लागि उपयुक्त। पहिलो कुरा चाहिँ मैले देखेको धेरै जसो युट्युब र अनलाइन टेलिभिजन जर्नलिजम गरिरहने साथीहरूका बीचमा छलफल हुनुपर्ने एउटा प्रधान कुरा मलाई के लागेको छ भने त्यो घटना हो कि मुद्दा हो, त्यो इभेन्ट हो कि इस्यु हो, मसँग धेरै चिज छन्, रत्न खत्रीको श्रीमतीको हत्या अब यसको बारेमा प्रमोद आचार्य के भन्छन् भनियो भने त्यो जर्नलिजम हो कि भएन, कुनै हालतमा भएन त्यो होइन जर्नलिजम, त्यहाँ पब्लिक इस्यु के छ, सार्वजनिक सरोकारको मुद्दा के छ, यदि त्यहाँ त्यो घटनामा के अरे ग्रुप एट्याक भएको छ त्यहाँ सत्ता वा शक्तिमा बसेका मान्छेहरूले सत्ता वा शक्तिको दुरुपयोग गरेर त्यो घटना घटाएका छन्, त्यो घटना भएको छ, तपाईँले बलियो गरी प्रश्न गर्नुपर्छ र प्रहरी प्रशासन वा सरकारवालाहरूले यो मामलालाई किन बलियो गरी छानबिन गरेनन् भनेर भन्नुपर्छ। तर याद गर्नु त, अरूको घरमा भएको हत्या केलाउँदा नि साह्रै मजा आउँछ, त्यतिन्जेलसम्म मजा आउँछ जतिन्जेल त्यो घटना तपाईँको घरमा भइदिएको भए के हुन्थ्यो भन्ने प्रश्न तपाईँको मनमा आउँदैन कि होइन। एउटा सिङ्गल घटना छ, त्यसको बारेमा अमुक सरकारै नभएको मान्छेको प्रतिक्रियाको के अर्थ छ? त्यो कहाँको जर्नलिजम हो? मलाई मेरो सीमाका लागि क्षमा गर्नुहोला, तपाईँहरूले ठुलो काम गर्नुभएको होला, मैले सीमित कुरा हेरेर आएर तपाईँहरूसँग बोलेँ होला, तर म मैले थाहा पाएका चिज तपाईँसँग नचबाइकन भन्छु, किनभने हाम्रो जर्नलिजममा यी र बटले धेरै चिजमा बर्बाद गरेका छ एउटा कुरा। त्यस हुनाले मेरो पहिलो अनुरोध तपाईँहरूसँग के हो एउटा भने, त्यो इभेन्ट हो कि इस्यु हो छुट्याउनुपर्छ। त्यो इभेन्ट हो भने त्यहाँ इस्यु छ कि छैन भनेर थाहा पाउनुपर्छ। अघि पूर्व वक्ताले एकदम ठिक कुरा भन्नुभयो, याद गर्नु त, अहिले काङ्करभिट्टाबाट पूर्वी नाका काङ्करभिट्टाबाट केही गाडीहरू नेपालतिर छिर्दैछन्, अहिले यही बेला के अरे सुदूरपश्चिमको कञ्चनपुरमा गड्डा चौकीबाट पनि केही गाडीहरू नेपाल प्रवेश गरिरहेका होलान्, केही नेपालबाट बाहिर गइरहेका होलान्, के ती सबै इभेन्ट हामी समाचार बनाउँछौँ? बनाउँदैनौँ। तिनै मध्ये कुनै चिज पिक गर्छौँ, टिप्छौँ र तिनलाई न्युज बनाउँछौँ भने मलाई लाग्छ त्यो टिप्ने र समाचार बनाउनेका पछाडि त जर्नलिज्मको केही आधारभूत सिद्धान्त होला नि त, त्यो सिद्धान्त तपाईँले पालना गर्नुपर्ने कि नपर्ने? भित्रिए नौवटा ट्रक के भन्छन् रत्न खत्री भन्ने न्युज भयो, त्यहाँ सार्वजनिक सरकार खोइ। त्यो हुनाले मेरो पहिलो प्रश्न तपाईँहरूसँग छलफलका लागि, इभेन्ट हो कि इस्यु हो छुट्याइदिनुहोस्। हरेक इभेन्टहरू न्युज हुँदैन, हरेक इभेन्टमा न्युज हुँदैन, पहिलो कुरा। दोस्रो, पत्रकारिताको बेसिक ग्रामरलाई समाउनुपर्छ। त्यो भनेको के, म तपाईँहरूसँग अर्को अनुरोध गर्छु, प्रविधिले त जर्नलिज्मको जुन फन्डामेन्टल कुरा छ नि, आधारभूत व्याकरण छ, त्यो नि त्यसमाथि नै क्वेसन गरिसक्यो। मैले जर्नलिज्म पढ्दा, जर्नलिज्मका लिटरेचरहरू पढ्दाखेरि मलाई के पढाइन्थ्यो भने, तिमी प्राइमरी सोर्समाथि विश्वास गर, प्राइमरी सोर्ससम्म पुग है भनिन्थ्यो। अर्थात् प्लेन दुर्घटना भएको छ, गाडी दुर्घटना भएको छ भने म दुर्घटनाका पीडितलाई गएर नभेटिकन, दुर्घटना भएको स्थलमा नपुगिकन मेरो समाचार बन्दैन थियो हिजोसम्म। आज प्रविधिले के चेन्ज ल्यायो, त्यही दुर्घटनामा सर्भाइभ भएको मान्छेले सबभन्दा पहिले फोटो खिचेर फेसबुकमा हाल्छ र म त्यसलाई कपी गर्छु र के भन्छु भने, तस्विर फलानाको फेसबुकबाट भन्छु र बाँकी न्युज दिन्छु। अर्थात् मैले पढेँ कि घटनास्थल समाचारको स्रोतसम्म तिमी नै पुग, प्रविधिले के गरिदियो, अरू को पुगो पुगो पहिले, म कहाँ पुग्न भ्याउँछु अब। त्यस हुनाले मलाई लाग्छ जर्नलिज्मको बेसिक ग्रामरमा जुन यो चेन्ज आएको छ अहिले, त्यो चेन्ज आएको आयामलाई पनि बुझेर तपाईँले भेरिफाई नगरिकन, तपाईँले परीक्षण नगरिकन तथ्यहरू पस्किन पाउनुहुन्न, दोस्रो चिज। तेस्रो चिज, चारवटा काम त गर्नै पर्छ एउटा प्रोफेसनल जर्नलिस्टले, कुनै पनि तथ्य आउने बित्तिकै चारवटा काम गर्नै पर्छ। इन्भेस्टिगेटिभ जर्नलिज्म, अहिले म खोज पत्रकारिताको पनि टोपी लगाएको हुनाले तपाईँहरूलाई यसलाई अझै एक्सप्लान गरेर भन्छु, चारवटा चिज गर्नै पर्छ कुनै पनि घटनामा। पहिलो, पेपर ट्रेल, कागजी परीक्षण, तपाईँले भनेको चिजको बारेमा पुष्टि गर्ने तपाईँसँग के कागज छ, तपाईँसँग के डकुमेन्ट छ, पहिलो। दोस्रो, ह्युमेन ट्रेल, तपाईँले भनिरहेको कुरा पुष्टि गर्नका लागि तपाईँले कुन स्रोतको भनाइ उल्लेख गर्नुभएको छ, कुन सरकारवालाको भनाइ उल्लेख गर्नुभएको छ जुन विश्वसनीय छ। सेकेन्ड, थर्ड, इन्टरनेट ट्रेल, तपाईँले भनिरहेका जस्ता कुराहरू यस अघि पनि भएका थिए कि, त्यो मामलाको बारेमा के ब्याकअप इन्फर्मेसन छ तपाईँसँग जसले गर्दा तपाईँ त्यसलाई सार्वजनिक सरकारको कुरा हो भनिरहनु भएको छ। र चौथो कुरा, अब्जर्भेसन, सबै कुरा त भयो, मेरै आँखाले नहेरिकन त त्यो दिन नमिल्ने पो हो कि। यी चारवटा चिजको परीक्षण बिना जब हामी जर्नलिज्म गर्छौँ, मलाई लाग्छ हाम्रा प्रश्न हामीले दिइरहेको कन्टेन्टमाथि साह्रै ठुलो प्रश्न उठ्छ, यी चारवटा चिज। अर्को कुरा, यी चारवटा चिजको परीक्षणले के गर्छ भन्दाखेरि चाहिँ, तपाईँले दिएको जुन कन्टेन्ट छ नि, तपाईँले दिएको जुन त्यो जेनेरेट गरेको जुन कन्टेन्ट छ त्यसलाई विश्वसनीय बनाउँछ, र त्यसमा कसैले पनि प्रतिवाद गर्न नसक्ने, कसैले पनि काउन्टर गर्न नसक्ने अवस्थाको निर्माण त्यतिखेर हुन पुग्छ। अब म तपाईँलाई तीन चारवटा चिज निवेदन गर्न चाहन्छु। त्यो भनेको के हो भने, यदि तपाईँ र म आफूलाई पत्रकार भन्छौँ भने हामीले यी पाँचवटा चिजको पालना गर्नैपर्छ। त्यो पहिलो भनेको के हो भन्दाखेरि, त्यो कन्टेन्टप्रति तपाईँ जवाबदेही हुनुपर्छ। जे कन्टेन्ट तपाईँले दिनुभएको छ, जे अन्तर्वस्तु तपाईँले दिनुभएको छ, त्यो मैले गरेको हुँ, मैले दिएको हुँ, र त्यसमा पर्ने कुनै पनि कुरा, त्यसमाथि उठ्ने कुनै पनि प्रश्नको जवाफ म दिन्छु, त्यो म जिम्मेवार छु भन्ने कन्टेन्ट चाहिन्छ, न कि त्यो दिएका कारण उसले भनेको हो त्यसकारण भन्न पाइँदैन। तपाईँहरूले देख्नु भएको छ नि, विभिन्न अहिलेसम्म पनि मूलधारका भनिएका मिडियामा पनि छ, फलाना फलाना फलानाको कारणले गर्दा गलत कन्टेन्ट गएकोमा क्षमा प्रार्थी छौँ, यसो भन्न पाइँदैन। जसको सुकै कारणले होस्, त्यसकारण तपाईँलाई एडिटर बनाएको, तपाईँलाई न्युज कन्टेन्ट प्रड्युसर बनाएको, तपाईँ कन्टेन्ट जेनेरेट गर्ने मान्छे हुनुभएको, गेटकिपर तपाईँ हो। त्यसले गर्दा त्यो गएको कन्टेन्टप्रति तपाईँले जे चिज प्रसारण वा प्रवाह गर्नुहुन्छ, जे चिज उत्पादन गर्नुहुन्छ, त्यो उत्पादन गरिएको कन्टेन्टप्रति तपाईँको जिम्मेवारी हुनैपर्छ। कहीँ पनि तपाईँले यी बट यो कारण ऊ कारण घाम लागेको थियो, पानी परेको थियो, म अलिकति बिरामी थिएँ, पाइँदैन। तपाईँलाई एउटा विकली पेपरको कुरा सुनाउँछु। म साप्ताहिक पत्रिकाबाट हुर्केर आएको, एउटा साप्ताहिक पत्रिकामा चाहिँ प्रधान सेनापति भ्रष्टाचारमा चुर्लुम्बा भन्ने न्युज छापियो फर्स्ट पेजमा। बिहान चाहिँ यसो राति अबेलासम्म बसेर काम गरेपछि बिहान यसो सम्पादकजी आफ्नो कार्यालय सहायकले कार्यालय बढार्दै गरे बेला बसिरहनु भएको थियो, टेलिफोनको घन्टी बज्यो। अहिले जस्तो मोबाइल थिएन, ल्यान्डलाइनमा बजेको, प्रधान सेनापति कुरा गर्ने अरे भन्ने बित्तिकै उहाँले यो फोन लिनुभएको थियो। अब सुन्नु भएको छ नि होइन, म त डराएको छुइनँ, पाइन्ट मात्रै हल्लेको भने उहाँ हल्लिनु थाल्नु। उताबाट चाहिँ के हो सम्पादकजी, भ्रष्टाचारको न्युज लेखिएछ नि, रिपोर्टरले हि रिपोर्टरले हि गर्नुभयो क्या उहाँले, भनेको मैले होइन रिपोर्टरले लेखेको भनेको। अब रिपोर्टरले हि चल्नेवाला छैन, जे गर्ने हो तपाईँको कन्टेन्टमा आएको न्युज तपाईँले जिम्मा लिनुपर्छ, नो रिपोर्टरले हि। त्यसकारण पहिलो चिज तपाईँ आफूलाई जर्नलिस्ट, म आफूलाई जर्नलिस्ट दावी गर्छु भने पहिलो मेरो काम हो आफ्नो कन्टेन्टप्रति जिम्मेवारी लिनुपर्छ। सेकेन्ड, कसैलाई आरोप लगाउनु भयो भने उसको प्रतिक्रिया दिनुभयो अनिवार्य छ। फलाना भ्रष्टाचारमा चुर्लुम्ब, हेरौँ अब स्थानीय गाउँलेहरू के भन्छन् भन्न चाहिँ पाइँदैन, उहाँ के भन्नुहुन्छ पहिले, अनि स्थानीय गाउँलेहरू के भन्छन् र बडो मजा आउँछ नि, जसलाई एउटालाई भनो अरू मान्छे मार्फत लखेटो, कति मजा आउँछ होइन। तर त्यही भनेको मान्छेलाई भेट्न जानु पर्दाखेरि अलि ठिक ठिकै हुन्छ कि हुँदैन, यो जर्नलिजमको ठुलो सैद्धान्तिक कुरा हो नि। तपाईँले जसको बारेमा लेख्नु भएको छ उसलाई भेटेर वा उसको प्रतिक्रिया त्यहाँ सामेल गर्नुपर्छ। अहिलेको प्रविधिले मान्छे भेट्नै पर्छ, यो जरुरी छैन, तर जसको बारेमा ब्लेम गर्नुभएको छ उसलाई भेट्नुपर्छ। उसलाई भेट्न सक्नु भएन भने तपाईँले भेट्न नसकेको कारणसहितको खुलासा त्यहाँ गरेको हुनुपर्छ। तपाईँलाई म एउटै एक्जाम्पल सेयर गर्छु। खोज पत्रकारिता केन्द्रले गएको वर्ष तपाईँहरू कतिलाई याद छ, जनवरी 16 नेपाल लिग सार्वजनिक गरेको थियो, नेपालको मलाई लाग्छ अहिलेको पछिल्लो आधुनिक पत्रकारिताको कालमा एउटै कन्टेन्ट यति धेरै मिडिया र टेलिभिजन रेडियोबाट ब्रोडकास्ट भएको सम्भवतः पहिलो पटक हो। त्यो कन्टेन्टमा हामीले कन्टेन्ट जेनेरेट गर्दाखेरि करिब 22 मान्छेलाई हामीले प्रतिक्रिया सामेल नगरिकन स्टोरी सार्वजनिक गर्न सक्ने अवस्था थिएन। हामीले 3 दिनदेखि मोबाइलमा चिनिन्छ आफ्नो सिम प्रयोग गर्दा र फेरि अरू अवाञ्छित खालको हस्तक्षेप हुन्छ, दबाब आउँछ भनेर चाहिँ छुट्टै सिम प्रयोग गरेर चाहिँ हामी प्रतिक्रिया सामेल गरिरहेका थियौँ। त्यही क्रममा चाहिँ हामीले एकजनाको केही गर्दाखेरि पनि प्रतिक्रिया सामेल गर्न सकेनौँ, निरज गोविन्द श्रेष्ठ, उहाँ चाहिँ बेलारुसमा हुनुहुन्थ्यो, एनसेलको ठुलो सेयर होल्डर मध्ये एकजना हो। त्यसपछि हामीले उहाँलाई इमेल लेख्यौँ, इमेल पनि रेस्पोन्स भएन, हामीले स्टोरी दियौँ, तर त्यति एउटा प्रतिक्रिया सामेल गर्न नसकेका कारण उहाँले प्रेस काउन्सिलमा उजुरी गरेर के भन्नुभयो भने, यत्रो कन्टेन्टभित्र मेरो भनाइ सामेल नगरिकन एक पक्षीय रूपमा कन्टेन्ट आयो, उसलाई खण्डन गर्न आदेश गरिपाउँ भनेर प्रेस काउन्सिलमा निवेदन दिनुभयो। प्रेस काउन्सिलले हामीलाई उहाँको कुरा राख्न भनेर भन्यो, हामीले पछि समेत उहाँको कुरा राख्नु पर्यो। मैले एउटा उदाहरण के सेयर गरेको भने, 9 महिना लगाएर जेनेरेट गरेको एउटा कन्टेन्टमा एउटा प्रतिक्रिया सामेल नहुँदा कति ठुलो क्वेसन उठ्छ भन्ने चिज तपाईँहरूलाई सेयर गरे। अब 15 मिनटमा 2 स्टोरी अघि अपलोड गर्न बितेको छ, के हुन्छ त्यसपछि? त्यस हुनाले तपाईँ र म आफूलाई जर्नलिजम गरेको दावी गर्छौँ, पत्रकारिता गरेको दावी गर्छौँ भने यो दोस्रो कुरालाई फलो गरेकै हुनुपर्छ। कसको बारेमा भन्नुभयो, उसको भनाइ छ कि छैन, र तेस्रो, त्यो सार्वजनिक महत्त्वको कुरा हो कि होइन, तपाईँलाई मजा लाग्दैमा हर कन्टेन्ट अपलोड गर्न पाइने हो कि होइन, यदि तपाईँ जर्नलिस्ट हो भने त्यसको सार्वजनिक महत्त्व के छ, त्यसको सार्वजनिक महत्त्वको पहिचान गर्ने जिम्मा तपाईँको हो। त्यो पब्लिक इम्पोर्टेन्सको इस्यु हो कि होइन, पब्लिक इन्ट्रेस्टको इस्यु हो कि होइन। बिर्खबहादुरको मुलाबारीमा 6 किलोको मुला, त्यसले अरूलाई मुला उत्पादन गर्न प्रमोट गर्नु भएन र त्यो कन्टेन्टलाई अरू सार्वजनिक महत्त्वको विषयसँग जोड्नु भएन तपाईँ भने, बिर्खबहादुरको बारीको मुलाको के सार्वजनिक महत्त्व? त्यो जिम्मा पुष्टि गर्ने जिम्मा तपाईँको। तपाईँ जर्नलिजम गर्दै हुनुहुन्छ भने प्रत्येक वस्तु जर्नलिजमको कन्टेन्ट हुनसक्छ, तपाईँले यसलाई दुःख दिनुपर्छ। यसलाई दुःख नदिकन हुन्छ नि, बडो सजिलोसँग प्रविधिको उपहार, पछिल्लो पुस्ता अलि बढ्दै गरी यसो गर्दै जाँदा मलाई लाग्छ ठुलो खतरा के देख्छु म भने, हाम्रो भेट जेलमा हुन्छ। अप्ठ्यारो नमान्नु होला, म बडो सोच विचार गरेर भन्दैछु, तपाईँलाई भावनावश भने होइन। तपाईँले जब विवेक प्रयोग नगरिकन जे भेटेको कन्टेन्ट पनि मेरो अन्तर्वस्तु हो भन्न थाल्नुभयो भने मलाई लाग्छ त्यो दिन टाढा हुँदैन। त्यस हुनाले यहाँनिर छलफल गर्नुपर्छ। चौथो चाहिँ तथ्य परीक्षण गरेकै हुनुपर्छ। तपाईँले कुनै तथ्य पाउनुभयो, एउटा एक्जाम्पल सेयर गर्छु। बाजुराबाट धनगढी आइरहेको गाडी दुर्घटना भयो साँफे नजिकै, 47 मान्छे मरे, यो 3 वर्ष या 4 वर्ष अगाडिको कुरा। 47 मान्छे मरेको विवरण प्रहरीले दियो, धनगढीको एउटा रेपुटेड पत्रिका छ, त्यो पत्रिकाले त्यो 47 नाम छाप्यो। भोलिपल्ट त्यो पत्रिकाको कार्यालयमा आएर एकजना मान्छेले हामीले सम्पादक को हुनुहुन्छ भनेर टेबल ठोक आफ्नो गणराज्यमा अर्कोले फुर्ती फार्ती गरे त हामी सबैलाई मन पर्दैन नि फेरि होइन उहाँले किन भन्नुभयो तपाईँ को भन्नुभयो उसले के भन्न थाहा छ म भूत त्यो 47 जनामा उसको पनि नाम रहेछ त्यसकारण प्रोफेसनल जर्नलिजममा भूतसँग भेट हुने परिकल्पना गरिँदैन मैले तपाईँलाई यति बताउन खोजेको तथ्य परीक्षण पुलिसले दियो भन्दैमा तपाईँले दिएका कारण प्रहरीले दिएका कारण हुन गएको गल्तीप्रति भन्न पाइँदैन भोलिपल्ट नत्र प्रहरीले चलाउँथ्यो नि त युट्युब त तपाईँ चलाइरहनु भएको छ त्यो तथ्य परीक्षण गर्ने जिम्मा तपाईँको त्यस हुनाले प्रत्येक दिएको तथ्यलाई तपाईँले परीक्षण गर्नुपर्छ अन्तिममा एउटै कुरा तपाईँले आफूले स्टोरी दिइरहँदाखेरि यो पनि सम्झिनुपर्छ कि त्यो स्टोरीको अर्को पाटो पनि हुनसक्छ हाम्रो जर्नलिजममा साह्रै धेरै बिर्सिएको तथ्य मूलधारको एकदम बडो जिम्मेवार होइन तपाईँ हाम्रो भनाइमा एकदम प्रोफेसनल जर्नलिस्टहरू जर्नलिजमभित्र पनि हामी धेरैले बिर्सिरहेको र व्यवस्था गरेका कुरा के हो भने त्यो स्टोरीको अर्को पाटो पनि हुनसक्छ भन्ने चिज त्यो कन्टेन्ट प्रड्युस गर्दा तपाईँले ख्याल गरिरहनुपर्छ मैले ख्याल गरिरहनुपर्छ त्यसले ठुल्ठुलो पाटो उजागर गर्नलाई मद्दत गर्छ यति भनेर दुईवटा चिज भन्छु यी सारा कन्टेन्टप्रति हामी दुईवटा निकायमा जवाबदेही हुनुपर्छ अब अहिले लोकतान्त्रिक अवधारणा भनेर तिनवटा निकायमा पनि भनिन्छ पहिलो पिपुल आफ्ना पाठक दर्शक र श्रोताप्रति तपाईँ जिम्मेवार हुनैपर्छ दिएँ मैले दिने काम हो मेरो अब बाँकी कुरो चल्दै गर्छ भन्ने चिज चाहिँ अब यो साह्रै पुरानो अवधारणा हो यसले हामीलाई अघि भने नि मैले अभिव्यक्ति स्वतन्त्रता मात्रै भनेर सबै कुरालाई म अभिव्यक्ति स्वतन्त्रताको बर्को उडाउने पक्षमा छैन यहाँनिर तपाईँ र मैले प्रोफेसनल जर्नलिजम गरेको हो भने मलाई लाग्छ मैले दिएँ कन्टेन्ट बाँकी काम अब अरूको हो भन्ने तहको छुट हामीलाई हुँदैन त्यो जिम्मा हामीले लिनुपर्छ त्यस हुनाले पिपुल एउटा दोस्रो प्रेस काउन्सिल जसले हामीलाई पाइला पाइलामा प्रश्न गर्न सक्छ तिमीले प्रोफेसनल एथिक्स नाग्यौ नि तिमीले यो सीमा नाग्यौ नि तिमीले यो कन्टेन्ट कसरी भन्यौ हँ तिमीले यो भन्नुका पछाडि के कारण थियो होला त्यो संस्थाले हामीलाई प्रश्न गर्न सक्छ र तेस्रो न्यायालय अदालत हामी अदालतले सोध्ने अदालतको जवाबदेही भन्दा बाहिर छैन म आफ्नै कुराको एउटा उदाहरण राखेर सक्छु त्यही नेपाल लिक्समा गोर्खाको नेपाली कंग्रेसको एकजना नेता राजेन्द्र बजगाईजी जसले नेपाल लिक्सको कन्टेन्टले उहाँले एउटा विदेशी लगानी ल्याएर होटल चलाउनु भएको थियो त्यो विदेशी लगानी ल्याएको लगानीको स्रोत क्लियर थिएन र त्यो लगानी चाहिँ त्यसको कहीँ न कहीँ लिङ्क ब्रिटिस भर्जिन आइल्यान्डसँग थियो अर्थात् नेपालमा कर लुकाउनेहरूले पैसा लगेर राख्ने करको स्रोत देखाउनु नपर्ने आयको स्रोत देखाउनु नपर्ने देशमा लगेर पैसा राखेको लिङ्कको बारेमा लेखिएपछि उहाँले आफ्नो मर्यादामाथि आघात भयो गाली बेजेती भयो भनेर म विरुद्ध 3 वर्ष कैद र 30,000 रुपियाँ जरिमाना माग गरेर अदालतमा मुद्दा हाल्नुभएको थियो अदालतले भर्खर त्यो मुद्दा फैसला गरेका छ र अदालतले के भनेको छ भने जनतालाई सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सार्वजनिक महत्वको विषयमा वस्तुनिष्ठ ढङ्गले सप्रमाण जुटाएर कुनै पनि कन्टेन्ट प्रस्तुत गर्नु गाली बेइज्जती होइन मलाई लाग्छ हामी सबैको सीमा यही हुनुपर्छ यी 3 चार चिज छैनन् भने तपाईँ र मलाई मेरो भेट जेलमा हुनसक्छ धन्यवाद
यहाँले असाध्यै सार गर्वित आफ्नो भनाइ राखेर बिदा हुनुभएको छ अब मैले वक्ताकै रूपमा वरिष्ठ पत्रकार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष फ्रिडम फोरमका संस्थापक अध्यक्ष हुनुहुन्छ आदरणीय दाई तारानाथ दाहाल अनलाइन टिभीहरूलाई मार्गदर्शन पत्रकारिताको दायरामा अहिले छन् अथवा छैनन् उहाँको केही अनुभव सहित संगठनको छातामा रहनुको महत्व बारे पनि केही प्रकाश पारिदिनुहुनेछ भन्ने विश्वास लिएको छु
धन्यवाद छ राजुजी सर्वप्रथम त म यो भेला आयोजना गरेकोमा धेरै धेरै खुसी प्रकट गर्छु र यसको एउटा ऐतिहासिक महत्व रहन्छ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु म यो भेलालाई हेरिरहँदाखेरि मैले अर्को एउटा भेलाको सम्झना गरिरहेको थिएँ त्यो भेला के हो भने 2006 आजकै जस्तो एउटा बिहान मैले भर्खरै फ्रिडम फोरम स्थापना गरेको थिएँ जहाँ आज थापाथलीमा त्यसको कार्यालय छ त्यही घरमा माथि एउटा हाम्रो कोठा छ बैठक कक्ष त्यहाँ अनलाइन जर्नलिस्टहरूको पहिलो भेला मैले उहाँहरूलाई त्यहाँ जम्मा गरेको थिएँ र अनलाइन पत्रकारहरू संगठित हुनुपर्छ भन्ने आवाज त्यो कोठाबाट सुरु भएको थियो म त्यो बेला सम्झिराखेको छु अहिलेका चर्चित अनलाइनका फाउन्डरहरू त्यो बेलामा अहिले तपाईँहरू यो अनलाइन टेलिभिजनको पुस्ताका साथीहरू भन्दा पनि अझ यङ रूपमा त्यहाँ उपस्थित हुनुहुन्थ्यो हाम्रो चाहिँ धर्म भूषालजी रामप्रसाद दाहालजी केपी गौतमजी भगीरथ योगीजी सबैलाई म अहिले सम्झिराखेको छु जसले अनलाइन जर्नलिज्मको एउटा प्र्याक्टिसेसहरू गर्नुभएको थियो र त्यहाँ नै पहिलो यसको तदर्थ समिति अनलाइन जर्नलिस्टहरू अनलाइन जर्नलिज्म सुरु हुनुपर्छ भनेर बिउ रोपिएको थियो 6-7 जनाको त्यहाँ उपस्थिति थियो आज यो 100 झनै साथीहरू यहाँ हुनुहुन्छ यसबाट के देखियो भने त्यो बेलामा यो अनलाइन जर्नलिज्मको एउटा पक्ष कति सानो समूहबाट हुर्केर आएको थियो र आज कहाँ पुग्यो तर यो पहिलो भेलामै यो जुन जमात देखियो यसबाट उत्साहजनक छ र यसको कति प्रभाव छ, कति यसको विस्तारित स्वरूप भइसक्यो भन्ने कुरालाई पनि यसले उजागर गर्छ। अघि नै बोर्णजीले भन्नुभयो, सबैभन्दा बढी मानिसले हेरिने, सुनिने र संवाद गर्न खोज्ने माध्यमको रूपमा अहिले इन्टरनेटमा आधारित भिडियो ट्रान्समिसन गर्ने माध्यमहरू भइराखेका छन् भनेर जुन भन्नुभयो त्यो साँचो हो। त्यसको प्रभाव चाहिँ ज्यादै फैलिएर गएको छ र म त्यो सम्झिरहेको छु। त्यसैले तपाईँहरूलाई म हार्दिक शुभकामना दिन चाहन्छु। म अर्को एउटा सन्दर्भ पनि भन्न चाहन्छु। नेपालमा एफएम प्रविधिको पहिलो तालिम जब भएको थियो त्यो तालिमको सहभागी मध्ये म एउटा थिएँ। 16 जना त्यो तालिममा सहभागी थियौँ। 2049 सालको कुरा हो र त्यो बेलामा एफएमलाई रेडियो भनिँदैन्थ्यो, संसारमै भनिन्थ्यो, नेपालमा मात्रै होइन, र एफएमलाई धेरै पछिसम्म पनि रेडियो भनिँदैन्थ्यो। अब अहिले चाहिँ के हुन्छ, रेडियो भनेकै के हुन्छ, एफएम भनिन्छ। त्यो बेलामा एफएम भनेको रेडियो नै मानिँदैन्थ्यो र अहिले रेडियो भनेपछि एफएम बिनाको रेडियो नै अकल्पनीय भइसक्यो। त्यो बेला रेडियो भनेको सर्ट वेभ या मिडियम वेभमा चल्ने ठुलो ट्रान्समिसन्सहरू भएका त्यो पो रेडियो त। यो एफएम भने त माइक जस्तै हो, अहिले हामी तपाईँहरू यहाँ बोले जस्तै हो। त्यो टोल टोलमा गीत बजाउनलाई खोलेको कुरो कहाँ यो सञ्चार माध्यम बनाउने भनेर धेरै वर्षसम्म नेपालमा त्यसलाई स्वीकारिएन। तपाईँहरूले भन्दा धेरै ठुलो सङ्घर्ष त्यसले गर्यो। अब आज फर्केर हेर्नुहोस् त, 30 वर्ष पनि भएको छैन, समय कहाँबाट कहाँ पुगिसक्यो। त्यो एफएम नै अहिले एफएम प्रविधिमा नजाने हो भने रेडियोहरू नै बाँच्दैनन्, पुराना रेडियोहरू, चाहे बिबिसी भन्नुहोस् चाहे रेडियो नेपाल भन्नु, त्यो स्थिति छ। म त्यो दुइटै प्रसङ्गलाई भनेर यहाँ फर्केर अघि किन आएको, प्रवेशको कुराहरूलाई मैले रुचिपूर्वक सुन्दै थिएँ र उसले एकदमै तपाईँ यो आजको छलफलको लागि एउटा ग्राउन्ड सेट हुने तर्कहरू दिइरहनु भएको थियो। हेर्नुहोस् यो प्रविधि दुईटा कुरा म भन्न चाहन्छु। एउटा के हो भने, जो आफूलाई जर्नलिज्म गर्ने मानिसहरू भन्छन् र जर्नलिज्म कन्टेन्ट प्रड्युसर्सहरू हुन्छन्, उनीहरूले नयाँ नयाँ प्रविधिलाई प्रयोग गरे, नयाँ नयाँ प्रविधिमा आफूलाई आफ्नो जर्नलिज्म कन्टेन्टहरूको माध्यमको रूपमा त्यसलाई अङ्गीकार गरेपछि अनि त्यसले स्पेस खोज्ने प्रवृत्ति। जस्तो हिजो हामी साप्ताहिक पत्रिकामा थियौँ, दैनिक पत्रिकामा आउँदाखेरिको त्यो त प्रिन्टै जस्तो भयो, रेडियोमा अथवा टेलिभिजन पहिलादेखि थिए ती आफ्नो ठाउँमा छ, तर एफएममा जाँदाखेरिको एउटा अस्तित्वको सङ्कटको एउटा परिवेश थियो। तपाईँहरूलाई सुनौ, नेपाल पत्रकार सङ्घ आज पत्रकार महासङ्घ छ, त्यो नेपाल पत्रकार सङ्घले सदस्यता दिनलाई पत्रिका नै चलाएको हुनु पर्थ्यो। रेडियो र टेलिभिजनमा काम गरेहरूलाई पत्रकार मान्दैन थियो पहिला, रेडियो नेपाल र नेपाल टेलिभिजनमा काम गरेहरूलाई पत्रकारै मानिँदैन। यो युगबाट हामी परिवर्तन भएर आएको भनेको प्रविधिले। त्यसले अहिले पनि के छ भने, यो अहिले हामी यो जुन थिममा कुरा गर्छौँ यहाँ दुईटा पुस्तालाई हामीले विचार गर्नुपर्छ। एउटा जो आफूलाई पत्रकार हुँ भनेर चिनाउन चाहन्छन् या पत्रकारको पृष्ठभूमिबाट आएका छन् र नयाँ प्रविधिको प्रयोग गर्दैछन्, इन्टरनेटले दिएका सुविधाहरूलाई प्रयोग गर्न खोज्दै हुनुहुन्छ अथवा इन्टरनेटमा पनि आएको एउटा पर्टिकुलर एप्लिकेसन्स अथवा वेबसाइट, युट्युब पनि वन अफ द वेबसाइट नै हो, एउटा प्लेटफर्म नै हो, त्यसलाई प्रयोग गरेर अनि आफूलाई आफ्नो कर्मलाई आफ्नो विगतलाई आफ्नो पहिचानलाई आफ्नो कर्मलाई त्यो नयाँ प्रविधिमा स्पेस सिर्जना गरेर त्यसलाई चाहिँ रिकग्नाइज गराउने त्यो माध्यमलाई ल्याउने। अब अर्को, टेक्नोलोजीले दिएको अवसरलाई प्रयोग गरेर कन्टेन्ट उत्पादन गर्ने पुस्ता, त्यो चाहिँ प्रविधिले सिर्जना गरेको पुस्ता, प्रविधिले सिर्जना गरेको अवसरको आधारमा अनि यो इन्फर्मेसन कन्टेन्टहरू, इन्टरटेनमेन्ट कन्टेन्टहरू अथवा विभिन्न किसिमका कन्टेन्टहरू प्रोडक्सन्स गरेर यसमा आएको पुस्ता। अब यहाँ यो दुईटाको बिचमा चाहिँ धेरै फरक छ। यहाँ उपस्थित हुनुभएको साथीहरू मध्ये को पहिला आफू पत्रकार हो र उसले चाहिँ इन्टरनेटमा आधारित टेक्नोलोजीमा भिडियो डिसिमिनेसनको काममा जाँदै हुनुहुन्छ र आफ्नो कामलाई रिकग्निसन त्यहाँ चाहिँ खोज्दै हुनुहुन्छ, त्यसको एउटा माइन्ड सेट हुन्छ। उसले के सोध्छ भने, उसले सूचना विभागकै पास सोध्छ, उसले सिंहदरबारभित्र जाने नै खोज्छ, उसले सरकारका विभिन्न तहले दिने विज्ञापनै सोचिराखेका हुन्छ, उसले पत्रकारकै हिजोको त्यो किसिमको खोजिरहेको हुन्छ। अब अर्को छ जसलाई चाहिँ त्योसँग सरोकार छैन, प्रविधिले अवसर दियो, आफ्नो घरमा मोबाइलबाट खिच्छ, उसले कुनै सोफिस्टिकेटेड क्यामेरा पनि प्रयोग गर्न परिरहेको छैन, आफूसँग जुन क्यामेरा छ मोबाइलले दिएको सुविधा प्रयोग गरेर उसले भिडियोहरू जेनेरेट गरिराखेका हुन्छ, भिडियो प्रडक्ट गरिरहेको हुन्छ, उसले आफ्नो विभिन्न च्यानलहरू चाहिँ आफ्नो छुट्टै वेबसाइट होला या युट्युब प्रयोग गर्ला, युट्युबको च्यानलहरू क्रिएट गर्ला, त्यहाँ चाहिँ आफ्नो कन्टेन्टहरू हालिरहेको होला र इन्फर्मेसनहरू डिसिमिनेसन्स गरिरहेको होला, कन्टेन्ट डिसिमिनेसन गरिरहेको होला, र उसले त्यसका बाट आएका चुनौतीहरू, त्यसपछि आएका चुनौतीहरू, त्यसलाई गरिने आलोचना, त्यसलाई गरिने दमन, त्यसलाई सिर्जना गरेका समस्याहरूलाई हेर्ने नजरिया हुन्छ। अब यहाँ आउनुभएका साथीहरू चाहिँ को कताको हुनुहुन्छ म जान्दिनँ, कतिजना टेक्नोलोजीलाई एडप्ट गरेका जर्नलिस्टहरू हुनुहुन्छ, कतिजना चाहिँ टेक्नोलोजीले सिर्जना गरेका कन्टेन्ट प्रड्युसर्स र जर्नलिस्ट हुन चाहनेहरू हुनुहुन्छ, यो बीचको स्पष्टताले नै हामीलाई चाहिँ बाटो अझै हामीले खोज्नुपर्छ। एकै ठाउँमा गजमजङ गरेर एउटा छलफल गऱ्यौँ भने त्यसले बाटो दिँदैन। अब यहाँनिर कसरी जाने त, अर्को पनि म भन्छु है, अर्को एउटा कथा भन्छु।
पहिला हामी पत्रिका भन्यो गाउँघरमा पत्रिका भनिँदैन्थ्यो के भनिन्थ्यो थाहा छ गोर्खा पत्र आयो कि आएन त्यो साप्ताहिक विमर्श आओस् कि समीक्षा आओस् कि मातृभूमि आओस् कि राष्ट्रपुकार आओस् कि पत्रि गोर्खा पत्र आओस् गाउँले बुझ्दैनथे आज गोर्खा पत्र पढ्यो पढिरहेको हुन्थ्यो समीक्षा भन्थ्यो गोर्खा पत्र पढियो पत्रिका भनेकै गोर्खा पत्र भनिन्थ्यो अघि नै मैले भने नि त्यो रेडियोको पनि त्यस्तै थियो नि अब यहाँ पनि अहिले तपाईँहरूको बिचमा पनि त्यो समस्या देखेँ मैले जीवनदेखि अहिलेसम्म सुन्दाखेरि हाम्रै बिचमा पनि स्पष्टताको खाँचो छ हामी अनलाइन टेलिभिजन हौ कि युट्युब टेलिभिजन हौ युट्युब टेलिभिजन भन्नु र अनलाइन टेलिभिजन भन्नुमा धेरै ठुलो फरक छ हामी को हौ हामी इन्टरनेटमा बेस गरेका टेलिभिजनहरू हौ कि हामी प्योरली युट्युबमा मात्रै बेस गरेका टेलिभिजन हौ हामी कुन भिडियो प्रड्युसर्सहरू कुन भिडियो डिसिमिनेटरहरू हामी को हौ युट्युबको मात्रै हो भने युट्युब मात्रै अनलाइन हो कोही प्रड्युसर्सहरू होला नि जसले फेसबुकमा मात्रै आफ्नो भिडियो हाल्ला कोही भिडियो प्रड्युसर्स होला नि उसले चाहिँ ट्विटरमा मात्रै हाल्लान् अथवा अरू कुनै सोसल नेटवर्कहरूमा हाल्लान् त्यसैले अब अहिलेसम्मको संसारभरिको टेलिभिजनको बहसमा के छ त भन्दा टेलिभिजन सबभन्दा फास्ट चेन्जिङ टेक्नोलोजीमा चाहिँ आधारित मिडिया हो बरु पत्रिकाले हेर्नुहोस् अघि नै शिवजीले भने जस्तो सिसाको अक्षर मिलाउने प्रेसबाट अहिले चाहिँ एकदम सोफिस्टिकेटेड फोर कलर प्रिन्टिङ गर्ने प्रेसमा आइपुग्यो होला हिजो चाहिँ हामी कागजमा लेखेर गर्थ्यौँ भने आज चाहिँ तपाईँको कम्प्युटरका इन्टर्नल हाम्रो चाहिँ नेटवर्कहरूबाट चाहिँ एडिटिङ हुने कन्टेन्ट कन्ट्रोल हुने फाइनल पेज डिजाइनसम्म पुग्ने त्यो प्रविधिको कुराहरू होला रेडियोमा पनि यही जेसुकै भए पनि तरङ्गबाटै जान्छ त्यो एफएम होस् कि मिडियम वेभ होस् कि सर्ट वेभ होस् कि हुन त अब डिजिटल उसबाट पनि जान्छ पत्रिका पनि डिजिटल जान्छ टेलिभिजन पनि जान्छ रेडियो पनि जान्छ त्यो आफ्नो कुरा हो तर त्यो यो टेलिभिजनको हेऱ्यो भने चाहिँ टेलिभिजन छिटो छिटो टेक्नोलोजी चाहिँ साइन्सले धेरै नै चेन्ज गर्दै 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 गएको एउटा मिडियम हो र अब अहिले जुन इन्टरनेट मिडियम भनौँ न इन्टरनेट टेलिभिजन इन्टरनेट बेस्ड टेलिभिजन आइपिटिभीको बहस त धेरै वर्षदेखि छ अब हामी यहाँ उपस्थितहरू आफ्नै एउटा साइट बनाएर एउटा www लिएर अनि भिडियो सञ्चालन गर्ने टेलिभिजन सञ्चालकहरू हौ कि हामी त्यो होइनौँ हाम्रो आफ्नै www छैन हामी www युट्युबमा जानेहरू छौँ कि को यसमा पनि फरक छ हामी चाहिँ आफ्नै अब त्यसैले आइपिटिभीको इन्टरनेटमा आफ्नै किसिमको सर्भर आफ्नै किसिमको दुइटै अन डिमान्ड भिडियो नै दिने हो उसले पनि अन डिमान्ड भिडियो नै दिन्छ यसले पनि अन डिमान्ड भिडियो नै मान्छेले सर्च गरेपछि पाउँछ तर अप्सरको कुरा गर्यो भने जस्तो आइपिटिभीको कुरा गर्यो भने इन्टरनेटका आफ्नै साइटहरू डेभलप गरेर जाने टेलिभिजनहरूको लागि त रेगुलेसन्स गर्ने राष्ट्रिय प्रसारण नियमावलीको संशोधन पनि भएको छ हाम्रै देशमा धेरै देशमा यसको नियमनको समस्याहरू पनि भएको छ अहिले भर्खर म पाकिस्तानको कथाहरू पढिरहेको थिएँ त्यहाँ एउटा टेरिबल हाम्रो यहाँ अहिले आइटी ल भन्दा पनि भयानक कानुन आएको र त्यहाँ चाहिँ ठुलो अहिले आन्दोलनहरू भइरहेछ अब हामी चाहिँ होइन हामी जस्ट अहिले चाहिँ टेलिभिजनका कन्टेन्टहरू गर्छौँ युट्युबमा हामीले आफ्नो च्यानल खोलेका छौँ त्यहाँबाट हामी प्रसारण गर्छौँ डिसिमिनेसन गर्छौँ त्यसकारण यो पनि तपाईँहरूले आफूलाई पहिचान गर्नुहोला तपाईँहरू इन्टरनेटमा आधारित टेलिभिजन हो कि तपाईँहरू युट्युबमा मात्रै आधारित टेलिभिजन हुन चाहने हो यो भोलि अरू आउला मलाई पनि थाहा छैन प्रवेशले भने जस्तै कसले भन्न सक्छ होइन टेक्नोलोजीको यो अचम्म लाग्दो परिवर्तनलाई त कसैले पनि भन्न सक्दैन कसैले पनि सिद्धान्त बनाउनु पनि सक्दैन तर अहिलेको अभ्यासलाई हेर्दाखेरि अब यहाँनिर मैले यो किन भनिरहेको दुइटै कुरा भन्दा यदि हामी इन्डिपेन्डेन्ट आफ्नै इन्टरनेट प्लेटफर्म बनाएर सञ्चालन गरिरहने टेलिभिजन हौ भने अभ्यासकर्ता त्यस्ता हौ भने त्यसको चाहिँ आफ्नै किसिमको तपाईँको टार्गेट भ्युअर्स होला आफ्नै किसिमको चाहिँ उसको सिस्टम्सहरू एडिटोरियल सिस्टम्सहरू होला आफ्नै किसिमको चाहिँ फिडब्याक सिस्टम्सहरू होला टु वे संवादको सिस्टमहरू होला अब युट्युबमा हालिदिएपछि त युट्युबले नै त्यसलाई चाहिँ पुर्याइदिने भयो युट्युबको आफ्नै कुराहरू भयो खास गरी नियमन कार्यहरूले चाहिँ यो दुईटा फरकको अर्थ नबुझ्दाखेरि आएको छ अब अहिले हामीले यहाँ बहस गर्दा पनि हामी अनलाइन टेलिभिजन अनि युट्युब टेलिभिजन एउटै हो जस्तो बहस गऱ्यौँ भने हामी पनि कन्फ्युज हुन्छौँ त्यसो नगरौँ दुइटै अनलाइन हो तर एउटा चाहिँ युट्युब बिनाको पनि अनलाइन हुन्छ एउटा चाहिँ युट्युबमा मात्रै आधारित अनलाइन होला अथवा भोलि अर्कोले भिडियो सर्भिस दिने अरू थुप्रै अवसरहरू आइरह होला नि मलाई पनि थाहा छ होला नि होइन हजारौँ होला त्यही अर्को पपुलर हुन थाल्ला त्यसले पनि अर्को चाहिँ प्लेटफर्महरू त के आउँछ आउँछ त्यसले त्यो कुराहरूमा चाहिँ हामी स्पष्ट हुनुपर्छ होला त्यो गर्दाखेरि हामी आफ्नै सर्भर सहितको प्लेटफर्म बनाउने भिडियो सर्भिस दिने अनलाइन टेलिभिजनको एक किसिमको मान्यताहरू हुन्छ अब युट्युबवालाहरूको भयो भने त्यसलाई फेरि अर्को मान्यताले केही सीमित गर्ला त्यो कुरामा पनि हामी स्पष्ट हुनुपर्छ होला अब प्रविधिले हेर्नुहोस् अघि नै पूर्णजीले भन्नु दुईटा कथा भन्नुभयो एउटा चाहिँ प्रेस काउन्सिलकै उदाहरण दिएर भन्नुभयो एउटा समग्र राज्यको त्यो दुइटैमा माइन्डसेट छ र यो माइन्डसेट स्ट्रगलको माइन्डसेट हो यो छ शक्तिमा भएकाहरूको शक्ति खोसेर शक्तिको भयावह विकेन्द्रीकरण इन्टरनेटले गरिदियो हेर्नुहोस् इन्टरनेटले सबै शक्तिहरूलाई भत्काइदियो, अदालतको शक्तिलाई भत्काइदियो, संसदको शक्तिलाई भत्काइदियो, सरकारको शक्तिलाई भत्काइदियो, मिडियाको शक्तिलाई भत्काइदियो, बुद्धिजीवीको शक्तिलाई भत्काइदियो, धनीको शक्तिलाई भत्काइदियो, बिचौलियाको शक्तिलाई भत्काइदियो, माध्यमको शक्तिलाई भत्काइदियो, पत्रकारिताको शक्तिलाई भत्काइदियो, सबलाई भत्काइदियो। अब अहिले भत्काएको अवस्था छ अनि सबै आफ्नो सर्भाइभलको लागि आफ्नो इन्टरप्रिटेसन गर्छन्, पत्रकारहरूले आफ्नो इन्टरप्रिटेसन गर्छन्, किन उनलाई आफ्नो अस्तित्वसँग जोडिन्छ नि त, होइन, आफ्ना मान्यता, आफूले बुझेका सिद्धान्त, आफूले पढाएको आदर्श, आफूले पढाएको कुरासँग त्यो आओस् नजिक, आफूसँग होस् भन्ने हुन्छ। यो एउटा अहिले एउटा सिभिलाइजेसनै एउटा नयाँ फेजबाट गुज्रिरहेको हुनाले त्यो कुनै यही हो भनेर भन्ने अवस्था छैन। तर हिजो के थियो, सूचना काहीँ हुन्थ्यो, कुनै घटनामा हुन्थ्यो होला, अथवा कुनै मुद्दामा हुन्थ्यो होला, अथवा कुनै फाइलमा हुन्थ्यो होला, अथवा कोही मान्छेसँग हुन्थ्यो होला, त्यो सूचना लिएर आउँथ्यौँ हामी मान्छेहरू पत्रकार, अनि हामी मान्छेहरूले त्यसलाई शिवजीले भनेका सिद्धान्तहरू कति पालना गर्थ्यौँ गर्दैनौँ थाहा छैन, आदर्श कुरा त्यही नै हो, त्यसका आधारमा एउटा सिस्टम एडिटोरियल सिस्टमद्वारा हामीसँग जे माध्यम हुन्छ, पत्रिकाको माध्यम भने पत्रिकाबाट, रेडियोको माध्यम भने रेडियोबाट, टेलिभिजनको माध्यम भने टेलिभिजनबाट हामी पठाइदिन्थ्यौँ, अनि अर्को हाम्रो रिसिपियन्टले थाहा पाउँथ्यो, कन्ज्युमरले थाहा पाउँथ्यो, अनि उसले त्यो सूचनालाई बुझ्थ्यो अथवा त्यसबाट इम्प्रेसन बनाउँथ्यो, ओपिनियन बनाउँथ्यो, एउटा ठुलो यो बिचमा हामी फाइदा उठाउनेहरूको स्पेस थियो, हामी फाइदा उठाउनेहरू त हो नि, होइन, त्यसको स्पेस थियो, त्यो माध्यम होला, व्यक्ति सञ्चार होला, त्यसमा एडभर्टिजमेन्ट कम्पनीहरू होला, रेडियो चलाउने सञ्चालकहरू होला, पत्रकार होला, यो त बिचमा माध्यमको काम गरिरहेको हो नि। अब अहिले कस्तो भयो, जहाँ सूचना छ, जहाँ इन्फर्मेसन छ, टेक्नोलोजीले के गरिदियो भने सिधा कन्ज्युमर कहाँ पुर्याइदियो, यो सारा माध्यमहरूलाई भत्काइदियो, मिडिया मात्र होइन हरेक ठाउँमा भएको छ नि, यो माध्यमहरूलाई भत्काइदिन्छ नि त कम्प्युटरले र इन्टरनेटले, माध्यमहरू कम गर्दै गयो। अब यो जुन प्रविधिले एउटा आश्चर्य लाग्दो परिवर्तन ल्याइदियो नि, त्यसैले गर्दाखेरि के भयो त भन्दाखेरि, अब त्यो परिवर्तन टेक्नोलोजीमा चाहिँ हामी पनि जाउँ, हामी एउटा सही सूचना, भेरिफाइड सूचना, एउटा चाहिँ विश्वसनीय सूचना, पब्लिक इन्ट्रेस्टको सूचना अरूलाई दिएर अनि आफ्नो क्रेडिबिलिटी हासिल गर्ने, क्रेडिबिलिटी हासिल गरिसकेपछि हामीले एउटा बिजनेसको स्पेस बनाएका हुन्छौँ, एडभर्टिजमेन्टको बिजनेस, सब्सक्राइप्सनको बिजनेस, अनि त्यो बिजनेसबाट आफ्नो फाइदा पनि कमाउने, पेसा व्यवसाय पनि चलाउने, जुन हामीले पनि त्यो टेक्नोलोजी प्रयोग गरे। अहिले यो युट्युबमा जो टेलिभिजन च्यानल चलाइरहनु भएको छ, तपाईँहरूले कन्टेन्ट फ्री दिनुभएको छ, त्यस बाबत के दिनुभएको छ, बाध्यकारी एडभर्टिजमेन्ट स्पेस पनि दिनुभएको छ, त्यहाँबाट तपाईँहरूले पैसा आउँछ, अथवा सब्सक्रिप्सनबाट तपाईँहरूलाई युट्युबले तपाईँहरूलाई सेयर गर्छ, पैसा दिन्छ, भनेपछि त त्यो पैसाको स्पेसलाई जुन हामी काम गरिरहेको छौँ, त्यसो भएपछि त्यहाँ केही मान्यताहरू, सिद्धान्तहरू, रेगुलेसन्सहरू, बिजनेसहरू, ती सबै कुराहरू चाहिँ त्यसमा जोडिएर आउँछ। र अब हेर्नुहोस् कस्तो भयो भने, यसको प्रभाव त कति व्यापक भयो भने, तपाईँहरू धेरैजना टेलिभिजन पत्रकार साथीहरू नै मैले देखिरहेको छु, निजाम सेट्टी भन्ने सुन्नु भएको छ, निजाम सेट्टी भनेको हाम्रो साउथ एसियाको वान अफ द प्रमिनेन्ट पत्रकार हो, एकदम नाम छ, प्रसिद्ध पत्रकार हो पाकिस्तानको, निजाम सेट्टीको टक सो जुन टेलिभिजनमा चल्यो, सरकारले त्यही टेलिभिजनलाई लाइसेन्सै खोजिदियो, जियो टेलिभिजन सुन्नु भएको छ नि, जियोको लाइसेन्स नै समेत रद्द भयो, किनभने शर्त राख्यो गभर्मेन्टले कि निजाम सेट्टीको टक सो बन्द गर अनि नत्र तेरो टेलिभिजनको लाइसेन्स खोज्छु भन्यो, लडाइँहरूको। अब निजाम सेट्टी जस्तो पत्रकार पनि आफ्नो टक सो चाहिँ लिएर युट्युबमा गयो, है गयो नि त, उसलाई स्पेस आयो नि, उसले चाहिँ गयो, त्यसपछि त्यहाँ यति सब्सक्रिप्सन भयो, निजाम सेट्टीको एक महिनामै मैले सुनेको 1,66,000 सब्सक्रिप्सन्स उसको चाहिँ च्यानलको एकैचोटि भयो, युट्युब च्यानलको। यस्तो पनि छ, पत्रकारलाई त्यो अवसरहरू आयो। अर्को, अब पाकिस्तानको रुलिङ फोर्सेसहरू चाहिँ हैरान भए, जसरी पनि निजाम सेट्टीको आवाजलाई त रोक्नै सकेन, उसका रिपोर्टिङहरूलाई त रोक्नै सकेन, टक सोलाई त रोक्नै सकेन। अब अहिले ऊ फेरि टेलिभिजनमा फर्केको, मेन स्ट्रिम टेलिभिजन भनौँ, जुन चलन चल्तीबाट चल्दै आएको टेलिभिजनमा फर्कियो, यो अवस्थाहरू छ, त्यसैले यो त पपुलर मिडिया हो, जान्छ जान्छ। त्यसले म भन्न मात्र यति खोजेको, प्रवेशजीले भन्नुभएको कुरो, पूर्णजीले भन्नुभएका कुरा, शिवजीले भन्नुभएका तिनटै विषयमा मेरो चाहिँ विमति छैन, एकदमै यहाँहरूलाई काम लाग्ने चिजहरू भन्नुभएको छ, र त्यो काम लाग्ने चिजहरूको सन्दर्भमा खालि एउटा चोइस चाहिँ हाम्रो अगाडि छ। अब म त्यो चोइसको दुईटा कुरा, एउटा हामीले चलाइरहेको माध्यमलाई हामी यो पब्लिक इन्ट्रेस्ट इन्फर्मेसन ट्रान्समिट गर्ने सर्भिस हो भनेर सेल्फ डिक्लेयर गर्छौँ कि गर्दैनौँ, यो तपाईँहरूले पहिला आफूलाई गर्नुहोस्। म सार्वजनिक रूपमा आम मानिसलाई सुसूचित गर्ने जिम्मेवार अथवा चाहिँ तथ्यपरक कन्टेन्ट प्रोभाइड गर्ने, डिसिमिनेट गर्ने मिडिया हुँ भनेर सेल्फ डिक्लेयर गर्नु पर्यो अनलाइन टेलिभिजन जर्नलिजम भन्ने हो भने। अब नगर्न पनि म अवसर छ, किनभने टेक्नोलोजीमा आएको हरेक कन्टेन्ट, अघि नै प्रवेशीले भने जस्तो जर्नलिजम कन्टेन्ट, इन्फर्मेसन रिलेटेड भनौँ, इन्फोर्टेनमेन्ट पनि होला नि, कमेडी कन्टेन्ट पनि इन्फोर्टेनमेन्ट नै हो, होइन, गीतहरू पनि इन्फोर्टेनमेन्ट नै हुन्छन्, सबै गीतले म्यासेज बोकेकै होला, न्युजै भन्ने होला, रिपोर्टिङै आउने होला, डिटेल रिपोर्ट आउने होला, ट्राभलरले पनि के भन्छ म चाहिँ ट्राभलर मेरो स्टोरीहरू यसबाट गराइरहेको हुन्छु उसले पनि टेन इन्फर्मेसन नै दिइरहेछु भन्ला, इन्फो इन्टरटेनमेन्ट जे होला सूचना जोडिएको त्यस्तो जुन चाहिँ पब्लिक इन्ट्रेस्टको हो र म सार्वजनिक चासोको सार्वजनिक रूपमा आम मानिसलाई काम लाग्ने कन्टेन्ट प्रड्युसर्स हुँ भनेर एउटा सेल्फ डिक्लेरेसन गर्ने र नगर्ने चोइस हरेक कन्टेन्ट हाल्ने मानिसको अगाडि छ। यदि म एज ए जर्नलिस्ट आफ्नो रिकग्नाइज रिकग्निसन खोज्छु, रिकग्निसन मिन्स अघि नै प्रवेशले भनेकै दुइटै कुरा हो, एउटा म पब्लिक इन्ट्रेस्टको इन्फर्मेसन दिने भएकोले मलाई मेरो सेफ्टीको थ्रेट बढी हुन्छ, मलाई सेक्युरिटी चाहिँ दिने स्टेटको मेरो ड्युटी हो भन्ने हुन त हरेक सिटिजनले को सेफ्टी स्टेटको ड्युटी हो, तर पनि एउटा जर्नलिस्ट। दोस्रो पब्लिक एक्सेस, पब्लिक इन्फर्मेसन्सहरू पब्लिक प्लेसेसहरूमा एक्सेसको कुरो, एक्सेस मलाई दिनुपर्छ, हामीले क्लेम गर्ने त्यही दुइटा हो, एउटा एक्सेस दिनु पर्यो, अर्को मलाई मेरो प्रोटेक्सन, दुइटा हुन्छ प्रोटेक्सन, एउटा फिजिकल प्रोटेक्सनको अर्को सोर्स प्रोटेक्सन। अघि नै शिवजीले भनेका तिनवटा निकायप्रतिको जवाबदेही हुनैपर्छ, तर पनि त्यसमा म एउटा सानो थप परिपूरक के गर्छु भने यदि प्रेस काउन्सिलले सोध्यो भने पनि अदालतले सोध्यो भने पनि तपाईँले सोर्स बताउन चाहिँ पर्दैन, त्यो सोर्स के हो भन्ने कुराको रेस्पोन्सिबिलिटी चाहिँ तपाईँले उसलाई ओपन गर्न चाहिँ पर्दैन, त्यति चाहिँ जर्नलिस्टले खोज्छ। म मेरो सोर्सको प्रोटेक्सनका लागि म डिस्क्लोज गर्दिनँ, मेरो कन्फिडेन्सियल सोर्स हो म त्यसलाई डिस्क्लोज गर्दिनँ भन्दा अदालतले पनि गर्न पाउँदैन, काउन्सिलले पनि गर्न पाउँदैन डिस्क्लोज गर्न, त्यही हो जर्नलिस्टले पाउने सेफ्टी। म इन्फर्मेसनमा काम गर्ने मान्छे हुँ, म कहाँबाट इन्फर्मेसनले म सत्य इन्फर्मेसन ल्याउँछु, तर मेरो इन्फर्मेसन यहीँबाट ल्याएको हो भनेर म उसलाई थ्रेट हुने गरी म बाध्य हुन्न, त्यो मलाई सेक्युरिटी चाहिन्छ भन्ने यही खोज्ने हो। यो कुरा पाउनलाई चाहिँ हामीले दुईटा काम गर्नुपर्छ, एउटा मैले भने म पब्लिक इन्फर्मेसन डिस्क्लोजर गर्ने हुँ, पब्लिक कन्टेन्टको लागि काम गर्छु, दोस्रो चाहिँ रेस्पोन्सिबिलिटीसँगै जोडिन्छ, म पब्लिकको बृहत्तर हितका लागि सूचनाहरू दिने भएकोले मैले दिने कन्टेन्ट प्रतिको जवाबदेही म लिन्छु, र यसमा गर्नुपर्ने कुनै सुधार छ भनेदेखि, यसमा गर्नुपर्ने करेक्सन छ भने, यसमाबाट हुने कुनै लाइबिलिटिजहरू छ भने त्यो लिन पनि म तयार छु, त्यसप्रतिको आफ्नो चाहिँ जिम्मेदारीको घोषणा। यो दुईटा कुरा चाहिँ गर्नुपर्छ, यो दुईटा भनेको के भने एडिटोरियल जब। त्यसका लागि के गर्नु पर्यो त भन्दा, यदि तपाईँहरूको अनलाइन टेलिभिजन छ, युट्युब टेलिभिजन छ भने पनि त्यो टेलिभिजनमा इन्फर्मेसन प्रोसेसिङ गरेर फाइनल अथोरिटी लिने मान्छे को हो, हु इज द एडिटर, त्यो चाहिँ डिक्लेयर गर्नुपर्छ। एउटा म आम सञ्चार माध्यम हुँ, म पब्लिक कन्टेन्टमा काम गर्छु, म सेल्फ रेगुलेसनको सिद्धान्त मान्छु, र मेरो कन्टेन्टहरूको लागि अथराइज रेस्पोन्सिबिलिटी लिने मान्छे यो हो, एडिटर यो हो भन्यो भने, र यो एडिटरलाई यो इमेलमा भेटिन्छ, यो टेलिफोनमा भेटिन्छ, यसरी यसलाई जवाफ दे, यसको ठेगाना यो हो भन्ने जवाबदेता लिने, यो दुइटा कल्चर गर्यो भने है, यो पनि कुनै सिद्धान्त छैन है, अभ्यासहरू भनेको मैले, एउटा इन्डोनेसियाले यो अभ्यासलाई संस्थागत गर्यो है, यो अभ्यास केही हदसम्म जर्मनमा पनि प्र्याक्टिसमा छ, अरू युरोपियनहरूले पनि अभ्यास गर्दैछन्, तर यही हो प्रिन्सिपल भन्ने सेट भइसकेको छैन। एउटा राम्रो प्रिन्सिपल के होला त भन्दा, एउटा चाहिँ सेल्फ डिक्लेरेसन अफ मिडिया, म पब्लिक मिडिया हुँ भन्ने, दोस्रो म एडिटोरियल सिस्टम मसँग छ र एडिटोरियल सिस्टमबाट भेरिफाइड कन्टेन्ट म पठाउँछु भन्ने कुराको घोषणा, तेस्रो चाहिँ म सेल्फ रेगुलेसनमा विश्वास गर्छु, म मेरै आचार संहिता मान्छु भन्न पाउनुहुन्छ, म प्रेस काउन्सिलकै आचार संहिता मान्छु भन्न पर्दैन, त्यो प्रेस काउन्सिल तपाईँको स्वामित्व छैन भने त्यो स्टेटको हो, र स्टेटले तपाईँलाई कहिले काहीँ इम्पोज गर्छ आचार संहिता। नेपालकै उदाहरण छ, नेपालको पत्रकार संघले 2054 सालसम्म प्रेस काउन्सिलको आचार संहिता मान्दैनौ, हामी हाम्रै आचार संहिता मान्छौँ भनेर पत्रकार संघले आफ्नै आचार संहिता घोषणा गराएको थियो। 48 सालसम्म होइन, पञ्चायतमा मात्र होइन, पञ्चायत पछि पनि, पछि 54 सालमा गएपछि मात्रै दुइटाको सहमतिमा एउटा सात बुँदे आचार संहिता जारी गरेपछि यो कमन आचार संहिता भनेर माने मात्रै हो। यदि तपाईँहरूले आफ्नो आचार संहिता बनाउनुहुन्छ र त्यो आचार संहिता जर्नलिज्मका प्रिन्सिपलहरूमा आधारित छ र म मेरो आचार संहिता प्रति प्रतिबद्ध छु र यो आचार संहिता हेर्ने मसँग मेकानिजम, मेरो स्वतन्त्र मेकानिजम छ, त्यो स्वतन्त्र मेकानिजमले भने म मान्छु भन्नुहुन्छ भने द्याट्स फाइन, यो चाहिँ मिडिया प्र्याक्टिस हो। अब यो दुइटा काम गर्यौँ भने मलाई लाग्छ हामी कुन प्रविधिमा जर्नलिज्म भन्ने कुराको छिनोफानोमा पुग्छौँ होला, प्रिन्सिपल्ली कुनै समस्या छैन। चाहे रेडियोबाट गाली बेजती गरे पनि एउटै हो, प्रवेशजीले सैद्धान्तिक कुरा गर्नुभयो त्यसमा मेरो सहमति र ठ्याक्कै त्यही हुनुपर्छ, ऐन कानुन र रिकग्निसनको हिसाबले बोर्णजीले भन्नुभयो त्यसमा पनि म त्यही कुरा दोहोऱ्याउँछु, त्यो पत्रिकालाई छुट्टै कानुन, युट्युबलाई छुट्टै कानुन हुन सक्दैन, कन्टेन्टका लागि गाली बेजती गरे पनि एउटै हो, अवहेलना अदालतको अवहेलना गरे पनि हामीले पाउने सजाय त्यही हो, स्टेट अफेन्स राज्य विरुद्धका अपराधहरू गरे पनि पाउने फौजदारी संहिता जस्ता छँदैछन् तिनैबाट हो। हाम्रो विचार तथा अभिव्यक्ति स्वतन्त्रता संविधानको धारा 17 को 2 र संविधानको धारा 19 सञ्चारको हक छ, त्यसका सीमाहरू छन्। अहिले हामी यो मुलुकमा संविधान मान्नेहरूले त्यो सीमाहरूमा आधारित कानुनहरू, यदि लेजिटिमेट कानुन संसदले बनाएका कानुनहरू छन् भने त्यसले सिर्जना गरेका कानुनी दायित्वबाट मुक्ति पाउँदैनौ। त्यो मुक्ति नपाउने कुरा त्यो अनलाइनले चाहिँ पाउने, पत्रिकाले नपाउने होइन। सडकमा चिया पसलमा कुरा गरे पनि, खुला मञ्चमा आमसभा गरे पनि, पत्रिकामा लेखे पनि, टेलिभिजनबाट पठाए पनि, इन्टरनेटबाट पठाए पनि त्यो हुने एउटै हो र त्यसलाई रेगुलेसन गर्ने ऐन कानुनहरू छन्, त्यसलाई गर्ने एउटै हुनुपर्छ। इलेक्ट्रोनिक ट्रान्ज्याक्सन एक्ट अथवा आइटी ल नयाँ आउने, त्यसले छुट्टै यसलाई चाहिँ सजायहरू बढाउने थप्ने भन्ने जुन एप्रोचहरू छ त्यो गलत हो। त्यसको विरुद्ध हामी तपाईँ हामी सबै सङ्घर्षशील नै छौँ, विरोध गरिरहेका छौँ, आवाज उठाइरहेका छौँ। तर राज्य भने त एउटा कन्जर्भेटिभ संस्था हो र त्यो व्यापारी हो, राज्य भने व्यापारी हो, एउटा क्रूर व्यापारी हो। जनतासँग ट्याक्स उठाउँछ, कहाँबाट पैसा आउँछ भने खोज्छ, अनि त्यो पैसाबाट के एउटा भ्रम दिन्छ भने तँलाई जस्टिस दिन्छु, तँलाई सुरक्षा दिन्छु, तँलाई विकास दिन्छु, तैँले मलाई मान्नुपर्छ, तेरो हितमा यो राज्य हो, मलाई कर तिर भन्छ, कर खोज्छ खान्छ, त्यही त हो नि राज्य भने। त्योसँग इन्डिभिजुअल सिटिजनको जहिले पनि स्ट्रगल भइरहन्छ, हामी एउटा फ्रिडमको लभर्सहरूको हामी मोर फ्रिडम खोज्छौँ त्यसबाट, यो त स्ट्रगलको कुरा हो। त्यो राज्य नै अन्तिम सत्य होइन, तर राज्यले के भन्छ, मै सत्य हुँ, मेरै कुरा मान, मैले भनेकै ठिक हो भन्छ। हामी भन्छौँ तिमी मोर डेमोक्रेटिक हो, मोर पार्टिसिपेटरी हो, मोर मेरो कुरा पनि सुन, सहभागितामूलक हो भने हामी भनिरहन्छौँ। तिमी अन्याय गर्दैछौ भन्दैछौ भन्छौँ हामी, होइन। यो त जनता र राज्यको स्ट्रगल पनि सधैँ चल्छ, राज्य र जनताले मान्ने कुरा पनि सधैँ चल्छ। लिबरल हुँदै जाला, उदार हुँदै जाला, राज्य नै अन्तिम सत्य पक्कै होइन, उसले बनाएको ऐन कानुन नै अन्तिम सत्य पनि होइन। तर हाम्रा आफ्नै मर्यादा सीमाहरू भने व्यक्तिको विवेक अघिल्लो कुरा, विवेकले गर्ने कुरा, युट्युब च्यानल, युट्युबमा आएका कन्टेन्टहरू, म त धेरै युट्युबको कन्टेन्टहरूको प्रयोगकर्ता होइन, तर सुनिरहेको हुन्छु क्रिटिसिजमहरू, होइन म पनि हाल्छु कन्टेन्ट, मेरो आफ्नै च्यानल पनि छ नि, मेरो संस्थाकै च्यानल छ, तर मैले के भन्छु भने पब्लिक च्यानल होइन, यो मेरो आफ्नै मसँग सरोकार राख्ने मान्छेहरूको प्रयोजनको लागि मैले दिएको अथवा मलाई खोज्ने मान्छेलाई दिएको भन्छु। अस्ति मैले एउटा ट्विटरमा लेखेँ, ट्विटर या फेसबुकमा कोही साथीलाई ब्लक गर्नु या म्युट गर्नु क्राइम होइन अथवा आलोचनाको विषय होइन, किनभने म उसँग संवादमा बस्न चाहन्न, त्यो त सोसल नेटवर्क हो। मैले दुनियाँलाई थाहा दिन ट्विटर लेख्ने होइन, मैले दुनियाँलाई थाहा दिनलाई फेसबुकमा हाल्ने होइन, मेरो साथीहरूलाई थाहा दिन हाल्ने हो, मसँग मन परेका मान्छेलाई थाहा दिन हाल्ने हो, सबैसँग बस्नु जरुरी छैन, किनभने मास मिडिया होइन त्यो। मास मिडिया हुनलाई चाहिँ मैले के भन्नु पर्यो भने मेरो ट्विटर कन्टेन्ट मास मिडिया हो, मैले लेखेका कुराको प्रत्येक कुराको जवाबदेता म लिन्छु र त्यसमा तपाईँहरूको कुनै अब्जेक्सन छ भने त्यो पनि सम्बोधन गर्छु भनेर मैले भने हुन्न, भन्न पनि पाइन्छ, मैले गर्न पनि सक्छु, दुइटै अवसर। त्यसले यो दुइटै अवसरमा आफू कुनमा जाने, इन्डिभिजुअल एउटा टेक्नोलोजीको प्रयोगकर्ता एउटा मान्छे हुने कि म जर्नलिस्ट, जर्नलिस्ट हुने र मान्छे हुने कुराको पहिला आफूमा डिमार्केसन गर्ने, जर्नलिस्ट हुने हुने त्यसका केही मूल्य मान्यताहरू प्रिन्सिपलहरू विकसित हुँदैछन् ती कुराहरूलाई फलो गर्ने र रेस्पोन्सिबिलिटी लिने हिसाबले हामी अगाडि बढौँ र यो एउटा माध्यममा आएको विषयहरूमा जुन किसिमले अब एउटा सत्य के भने यो नै अहिलेको सबैभन्दा मोर पब्लिक एक्सेस भएको, पब्लिकको आवाज दिने, पब्लिकलेको गुनासो पनि भएको यो मिडिया त हो। त्यसो भएको यो मिडियाको डेभलपमेन्टको लागि, यो मिडियाको प्रोटेक्सनको लागि र यो मिडियाको अझ क्रेडिबिलिटी बढाउनको लागि तपाईँहरू सङ्गठित हुन खोज्दै हुनुहुन्छ, छलफल गर्दै हुनुहुन्छ, त्यो एकदमै राम्रो छ, सङ्गठित हुनुहोस्, छलफल गर्दै जानुहोस्, अगाडि बढ्दै जानुहोस्। तर एउटा कुरामा चाहिँ सजग हुनुहोस् है, म जहिले पनि भन्छु तपाईँहरूलाई मात्र होइन, मैले पहिला पनि भन्दै आएँ, सङ्गठित हुनु भनेको हाम्रो देशमा चाहिँ स्टेटको एउटा सिन्डिकेट बन्न खोज्नु खोज्ने चरित्र हामीमा छ, तपाईँ हामी सबैमा छ। हामी एउटा नयाँ सिन्डिकेट खडा गर्दैछौँ र त्यो सिन्डिकेटलाई स्टेटले एउटा सेयर गर्ने सिन्डिकेटमा रिकग्निसन गरोस् अनि हामी एउटा अथोरिटीका रूपमा आफू सिन्डिकेट चलाउँ भन्ने चाहिँ हाम्रो सबै सङ्गठनहरूको त्यो मान्यता छ। त्यो मान्यताबाट चाहिँ हामी सङ्गठित नहौँ, हामी एउटा नयाँ फेरि अनलाइनमा आधारित, युट्युबमा आधारित, टेलिभिजनहरूको एउटा नयाँ ठ्याक्क खडा गरौँ अनि हामीले नै आफ्ना नियम बनाउँछौँ, अनि हामीले गरेको त्यही अनुसार सरकारसँग बार्गेनिङ गर्छौँ अनि सरकारसँग रिकग्निसन खोज्छौँ, टाकटुक गर्छौँ, हामी त्यसमा सङ्गठित हुने मात्रै सिंहदरबार जान पाउने, यो सिन्डिकेट मेन्टालिटीबाट पनि सङ्गठित नहुनु, यो प्रविधिलेको त्यो एउटा भयावह जुन अवसर हो, त्यो अवसरलाई फेरि सर्टेन मान्छेहरूले आफ्नो हितमा, आफ्नो इन्ट्रेस्टमा त्यसलाई क्याटलिस्ट गरेर, क्याटलाइज गरेर आफू बेनिफिट हुने ट्रेन चाहिँ हामी कहाँ छ है। रेडियोवालामा पनि त्यही छ, आफूले लाइसेन्स नपाउँदै लाइसेन्सको लागि भन्छ, अनि लाइसेन्स पाएर रेडियो चलाएपछि के हुन्छ, अब लाइसेन्स दिनु हुँदैन धेरै भयो भन्छ, बसवालादेखि लिएर रेडियोवालासम्म, टेलिभिजनदेखि सबैतिर, यो सिन्डिकेट मेन्टालिटीबाट चाहिँ सङ्गठन जानु हुँदैन। तर यसका भ्यालुजहरू, यसको स्वतन्त्रता, यसको विकास, यसको प्रवर्धन, यसका चुनौतीहरू छलफल गर्न, यसलाई अगाडि बनाउन, मैले भने यसको विश्वसनीयता बढाउन, यसलाई पेसाको रूपमा तपाईँहरू लिएर जान खोज्दै हुनुहुन्छ, एउटा व्यवसायको रूपमा लिएर जान खोज्दै हुनुहुन्छ, पेसा र व्यवसाय बनाउन खोज्दै हुनुहुन्छ भनेदेखि यसमा सङ्गठित भएर एउटा क्षेत्रहरू सिर्जना गर्दै जाउँ, अगाडि बढ्दै जाउँ। तपाईँहरूलाई मेरो जहिले पनि साथ सहयोग रहन्छ, मेरो चाहिँ शुभकामना छ। र अन्तमा म फेरि भन्छु, अनलाइन टेलिभिजन हुने कि युट्युब टेलिभिजन हुने, बोर्डमै करेक्सन पहिला होस् है त। धन्यवाद
धन्यवाद।
तपाईँहरूलाई आजको बहस कस्तो लाग्यो? केही सल्लाह सुझाव र प्रतिक्रिया छन् भने फ्रिडम फोरमको पैसा नलाग्ने टेलिफोन नम्बर 1660010222 र इमेल freedomforum2005@gmail.com अर्थात् freedomforum2005@gmail.com मार्फत पनि प्रतिक्रिया जनाउन सक्नुहुन्छ। आजको पडकास्टबाट म आदित्य दाहाल बिदा चाहन्छु। नमस्कार।